يقولون يا قادر رحمة الله ويضا يقول لنا ربع للوضيع ما ترحمك يا عطاك ليكو تتسل بلا تسل نبيكو في مجال كبا نبي قلت كدا لنا أبو ضياء قلت كدا لنا قلت كدا لنا بابا اللہ مبارک و تعالی رحم فرماتے ہیں کرم فرماتے ہیں ہماری طرف جاتی ہے اور پھر دلیل کے اندر سے حیات کے آداب ظاہر ہو جاتے ہیں اور جس طرح کے ہزاریں زمین میں لبیت ہیں اور جس طرح کے بیج اور پودے اس کے اندر زندگی کی صلاحیت ہے ویسے پودے نکل آتے ہیں پھول نکلنا ہے تو پھول نکلتے ہیں پھل نکلنا ہے تو پھل نکلتے ہیں اللہ نے کرنا ہے تو اللہ نے کرتا ہے وہ ہمیں بھی ایک قسم کا نہیں ہوتا دسیوں قسم کا بندہ ہوتا ہے ہر ایک قسم کے نہیں ہوتے دسیوں قسم کے بندے مشکل ہوتے ہیں اور یہ اللہ تعالیٰ کی قدرت ہے جو ایک ہی پانی سے سایہ کر کے ہر قسم کو قوت دے دیتے ہم ایک ہے لیکن قوت اس میں استعداد کے اعتبار سے جس کے جو استعداد انار میں انار کی استعداد ہے انار نکل آتا ہے جیسے پودے میں جیسی استعداد ہے جیسے کراتا ہے امرود میں جام میں امرود کی استعداد ہے وہی کراتا ہے چاول کے بنو چاول کے کھیت میں چاول کی ہے جوار کے کھیت میں جوار کی ہے گیہوں کے کھیت میں گیہوں کی ہے باجرے کے اندر باجرے کی ہے گنے کے اندر گنے کی جتنے کرائے مٹر کے اندر مٹر کی ہے اللہ تبارک و تعالیٰ نے جناب رسول اللہ صلی اللہ علیہ وسلم کو جو علم عطا فرمایا جو انسانوں کے دلوں پر برستی ہے یعنی جب وہ بات پہنچائی جاتی ہے انسان تک تو وہ ان کے دل سے متعلق ہوتی ہے انہیں خلا بدل جائے انسانوں کے دلوں پر آتا ہے سنتے ہیں سننے کے بعد دل تک جاتی ہے ہم دیکھتے ہیں دیکھتے دل تک جاتی ہے بولتے ہیں دل تک جاتی ہے سوچتے ہیں دل تک جاتی ہے جتنے ذرائع سے علم آتا ہے ان تمام ذرائع سے وہ علم میں حضور پاک اللہ علیہ وسلم کی لائی ہوئی روحانی بارش جو انسانوں کے دلوں پر جو انسانوں کی اصل زمین ہے انسانیت کی زمین ہے مرد بھی اس میں شامل ہیں عورتیں بھی اس میں شامل ہیں بڑے اس کے بھی اس میں ہیں بڑے اس کے بھی ہیں تاجر پیشہ بھی ہیں کاشتکار بھی ہیں محنت مزدوری کرنے والے بھی ہیں فارغ اور بیکار بھی ہیں جو کام خوشی نہیں کرتے وہ بھی ہیں جوان بھی ہیں بوڑھے بھی ہیں ایسے امر کے بھی ہیں وہ بارش ان کے پاس اللہ تعالیٰ کی علم کی انسان کے دلوں پر جاتی ہے جب وہ جاتی ہے تو اب دل کی استعداد کے مطابق بات ہے وہ دل اگر سچے زمین کے ویسا ہے تو کچھ نہیں رہتا جیسا تھا ویسے ہو جاتا تو جب تک اس پر نہیں مانتا اور بعض میں بھی ایسے ہوتے ہیں کہ وہ جمع کر لیتے ہیں کافی لوگوں سے جو خلفا ہوتے ہیں ان سے جو جانشین ہوتے ہیں وہ بزرگوں کے راستے سے رسول اللہ صلی اللہ علیہ وسلم کا جو علم آیا اس کو جمع کر دیتے ہیں جیسے تالاب میں جمع ہو جاتی ہے پانی جمع ہو جاتا ہے اور جو جتنا بڑا دھیان ہے جو جتنا بڑا تالاب ہے اتنا زیادہ اس کی نہریں بنائی جاتی ہیں اس کے دروازے اس کے حساب سے جوڑے جاتے ہیں پورے پورے علاقے کو ماشاء اللہ سب سب سے زیادہ کر دیتا ہے کچھ ایسے دل ہوتے ہیں کچھ جانے ہوتے ہیں جمع کر لینے والے ہوتے ہیں اس کے ذات کو فائدہ ہوا ہوا تو ہزار کا مقصد کو فائدہ پہنچانے کے قابل ہو جائے اور کچھ دل ایسے ہوتے ہیں کہ جو اپنی کتاب کے اندر قبول کر لیتے ہیں جب اپنے کتاب کے اندر قبول کر لیتے ہیں اس بات کو تو دل ان کی صلاحیت کے اعتبار سے اس میں سے اخلاق کے پھل نکلتے ہیں اخلاق کا انعام نکلتا ہے معرفت کا انعام نکلتا ہے آج سب سے پوری کرتے ہیں اللہ تعالیٰ کی محبت اللہ کے نبی حضرت محمد رسول اللہ صلی اللہ علیہ وسلم کی اس کی محبت اور ان کا عشق اور اس تعلقہ اور اس کے جو تقاضے ہیں جو اس کے سمراٹ ہیں جو اس کے نتائج ہیں وہ ظاہر ہوتے ہیں اور جیسے زمین کی تعداد رہتے ہیں چیزوں کی تعداد رہتے ہیں ایسے ہی ہم سب کی تعداد رہتے ہیں یہی وجہ ہے کہ کوئی ایک آدمی ایک رنگ کا نہیں ہوتا بلکہ سب مختلف رنگوں کے ہوتے ہیں جو ہمارے رنگا رنگ سے چمک ایسا جہاں کو ہے دل جب سے جہاں ہے
तो बड़ा लेकिन वो बच्चे ही हो, जैसे ये बुढ़े जिनसे बैठे हुए हैं उनके दादा जी क्या है, बच्चे ही है,
बड़े हो गए हैं खुद, उनको खुद उनको बेटे हो गए, बेटियाँ हो गए, उनके बेटों की शादियाँ हो गए, बेटियों की शादियाँ हो गए, फिर भी दादा घर में आकर बोलते रहे पुटा किधर गया, पुटा बोले क्या ये बच्चों का बाबा, तो है उन्हें बड़ा लेकिन है बड़ा बच्चा। तो आपके दादा ने मजाक फरमाया, लेकिन उस मजाक में आप बात फरमाई, जब खातून बुजुर्ग के पास आई बूढ़ी खातून थी, बुढ़िया थी, आपसे फरमाने लगी अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम मेरे लिए दुआ फरमा दीजिए कि अल्लाह मुझे जन्नत में भेज दे। बुजुर्ग सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कोई बुढ़ी जन्नत में नहीं जाएगी। अब बूढ़े रोने लगे, हाय बुढ़ापा दुनिया में भी अजाब आखिरत में भी अजाब हो गया। तो आप सल्लल्लाहु अलैहि वसल्लम ने जब देखा बूढ़ी बहुत मुतासर हो गई, आपने फरमाया कि जो भी बूढ़ी जन्नत में जाएगी वो जवान होकर जाएगी, जाएगी बूढ़ी जन्नत में, लेकिन जब जाएगी तो बूढ़ी नहीं रहेगी, वो जवान हो जाएगी। बुढ़ी अगर जन्नत में जाएगी तो वहां क्या होगी, टेंशन नहीं जा रहा है, इसलिए वहां बूढ़ियों का बूढ़ियों को अल्लाह पाक जवान करके भेजेगा। तो आप सल्लल्लाहु अलैहि वसल्लम मजाक में फरमाते तो वो सही होता था, गुस्से में कोई बात फरमाते तो वो सही होता था, हटा के आप सल्लल्लाहु अलैहि वसल्लम को खाफ पड़ता तो वो सही होता था, जो खाफ पड़ा वो वही होता है, नबी का खाफ क्या होता है वही होता है। तो इस बात से सरकार द्वारा सल्लल्लाहु अलैहि वसल्लम का कल्ब मुबारक कभी भी नहीं सोता था, दिन में भी नहीं सोता था, उनकी आंखें सोती हैं उनका दिल नहीं सोता, ये फरिश्ते ने कहा उनको काबिल नहीं। इस वजह से आप खाफ में जो चीज देखते थे तो वो बिल्कुल सही होती थी बात, इसलिए कुरान शरीफ की सूरत में जो इल्म अल्लाह के पास से आया वो भी हक, अहादीस मुबारक की शक्ल में जो इल्म अल्लाह के पास से आया वो भी हक। तो ये जो कुरान हदीस का इल्म होता है ये जिसके अल्फाज हैं, तजवीद सही करना, नाजरा पढ़ना, हिफ्ज करना, किराअत मुख्तलिफ किस्म की पढ़ना, अब आपका कार्य होता ना मालिक यौमिद्दीन, मलिक यौमिद्दीन, सरदर करके पढ़ते किराअत की, किराअत की उसमें, और कहाँ पे जनाब इमारा है, कहाँ पे इलाम है, कहाँ पे मद है, कहाँ ज्यादा मद है, कहाँ छोटा मद है, वो पूरे तस्वीर, ये एक किस्म है बड़े लोगों की जो हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम आप सल्लल्लाहु अलैहि वसल्लम के अल्फाज की, आपके इल्म के अल्फाज की हिफाजत करने वाला है। जो इल्म आप सल्लल्लाहु अलैहि वसल्लम का आया उसके अल्फाज की हिफाजत, और जो उसके अल्फाज की हिफाजत करे वो बहुत बड़े लोग बने। इसके जो अल्फाज हैं किसी अल्लाह के अल्फाज हैं, मामूली अल्फाज नहीं, कलाम इलाही के अल्फाज हैं, अल्लाह का कलाम, अल्लाह की बात, आसमान का इल्म है, आसमान के इल्म का हामिद कलाम होगा, जो उस पर उसको समझाने वाला, बताने वाला, बताने वाले कलमात होंगे वो कितने अजीम होंगे, बहुत अजीम होंगे। इसलिए जो अल्फाज की हिफाजत करे वो बड़े लोग बन गए, चाहे कुरान के बड़े बड़े मुफस्सिरीन और बड़े कुरान पाक के कारी, और हदीस के अल्फाज की हिफाजत करने वाले भी बहुत बड़े हुए, इमाम बुखारी रहमतुल्लाह अलैह, इमाम मुस्लिम रहमतुल्लाह अलैह, इमाम तिर्मिज़ी रहमतुल्लाह अलैह, इमाम अबू दाऊद, इमाम नसाई, इमाम मालिक वगैरह बड़े बड़े लोग हुए कि अल्फाज की हिफाजत करते थे। फिर उसके बाद इसका दूसरा, उसकी बात का दूसरा नंबर क्या रहा है, ये कुरान शरीफ के अल्फाज में क्या माना रखे हुए, क्या मतलब है इसका, उसमें से क्या क्या माना निकलते हैं, और हदीस शरीफ में आप सल्लल्लाहु अलैहि वसल्लम जब आप फरमाए उसमें से क्या क्या माना निकलते हैं, क्योंकि आप एक बात बोलते थे उसमें से निकलते थे हजार बातें, ये आपका मौजूदा था कि आप सल्लल्लाहु अलैहि वसल्लम एक बात छोटी फरमाते हैं और उसमें से हजारों बातें निकलती थी और निकलती रहेंगी, राष्ट्रपति अजायब अजायबात कभी खत्म नहीं होंगे। उन्होंने फरमा दिया कि हमारे का दार मदार नहीं है तुम पर, हिंदू मारे हमारे भी नहीं है, छोटे बच्चों को कौन पढ़ा था, छोटे बच्चों को कुछ पढ़ाते हैं, मुकाबले वालों को कुछ पढ़ाते हैं, बारह साल पढ़ने के बाद भी उन्होंने यही तरह पढ़ने का है, मगर वो पढ़ने में ये पढ़ने में जमीन आसमान का फर्क है। फिर वो बुखारी का खत्म होने के बाद में जब उन्हें बुजुर्गों की खिदमत में आता तो फिर उन्हें यही पढ़ता, तस्वुब क्या है, सर ये नियत का नाम है, बोलते हैं नियत सही करने का नाम है, वहां तक जाके वो चीज़ रोजे में नियत कैसा करना, नमाज में नियत कैसा करना, सफर में नियत कैसा करना, अदर में नियत कैसा करना, पता में नियत कैसा करना, नजर में नियत कैसा करना, एक सिलसिला है पूरा यहाँ पर, हज में नियत कैसा करना, उम्र में नियत कैसा करना, जकात में नियत कैसा करना, कब नियत जरूरी है, कब नियत जरूरी नहीं है, वो पूरा इन्हें बनाना पीछे
एक बात हुजूर छोटी फरमाते थे उसमें बहुत सी बातें निकलती थी, तो जो उसके मानी होते थे उन मानी की हिफाजत करने वाले भी बड़े लोग हुए, बड़े बुजुर्गान दीन हुए, वो भी बड़े मामले को जमा हुए, बड़े मरतबे वाले हुए, वो कहने वालों से बड़े मरतबे वाले हुए, और हिफाजत करे अल्फाज की अल्लाह पाक ने उनको बढ़ाई। फिर उसके बाद दूसरा तबका जो उसके मानी की हिफाजत किया, जिनको मुस्तहदीन कहते हैं, जिनको अइमा कहते हैं हम लोग, इमाम बनीफा हैं, इमाम शाफई हैं, इमाम अहमद इब्ने हंबल हैं, इमाम मालिक हैं, इताक इब्ने राबे हैं, अब्दुल्लाह इब्ने मुबारक हैं, सुफयान सौदी हैं, सुफयान इब्ने उयैना हैं, बहुत कुछ हैं, वो भी चार मशहूर हुए, क्योंकि चारों का खिताब महफूज रहा और चारों का खिताब जाने का इस तरीके से बहुत पैदा हुए, लेकिन वो इश्तिहार हर हर फील्ड में नहीं करे, हर लाइन में नहीं करे, पूरे में नहीं करे, और करे तो पूरा महफूज नहीं रहा उनका, इनका महफूज रहेगा चारों का। इतने बड़े मरतबे करे इमाम गनीमा, कितने बड़े मरतबे करो इमाम मालिक, कितने बड़े मरतबे इमाम अहमद, कितने बड़े मरतबे, बड़े मरतबे को मुझे। उसके बाद एक तीसरा तबका है, तीसरा हिस्सा होता है जो प्रांतवाद के अल्फाज की भी हिफाजत करता, वो भी सीखता, फिर उसके बाद उसके मानी को भी सीखता, और मानी उसके मकसद उससे इंसान की जिंदगी का अमल में आना है, उस माना के मुताबिक इंसान की जिंदगी का अमल में आना है। अल्लाह ने बात बताया कि उस बात का आदमी के दिल को कबूल कर लेना है, आदमी का दिल उस बात को ले लेना है, उसकी मारिफत हासिल हो जाना है, उसके मंशा तक पहुंच जाना है। तो ये तबका जो हुआ जिसको औलिया अदा कहते हैं, उसके माना और भक्त को हासिल करना और उसके मुताबिक मालिकत हासिल करना, उसका जो हामिल तबका हुआ इनको औलिया अदा कहते हैं। ये कुरान के हामिल होते हैं, पर अमल करने वाले होते हैं, उनके जिनका जाहिर उसका बातिन उसके मुताबिक अमल पैदा होता है, हदीस के आमिल होते हैं, उसका जो जाहिर और बातिन होता है उसके मुताबिक अमल पैदा होते हैं, उसका जो मत है वो हासिल करते हैं। तू उसका अंदाजा करा अल्फाज क्यों बस अल्फाज क्यों महसूस किए जाते हैं, ताकि माना मालूम हो, माना क्यों मालूम हो, ताकि आदमी अमल करे, अपने आप को आरास्ता करे। इन बुजुर्गों ने अपने आप को आरास्ता किया, जब इन्होंने आरास्ता किया और अपनी जिंदगी में लाए, तो फिर अल्लाह तबारक व तआला उनको अपना महबूब बनाया, और इसी वजह से औलिया अल्लाह अल्लाह के महबूब होते हैं, और इसी वजह से अल्लाह तबारक व तआला ने अपने महबूबीन के बारे में फरमाया कि मेरे महबूबीन की बहुत इज्जत करना और इसकी मुखालफत दिल में नहीं करना, मैं आजाद वली आजम तू बिलहा, जो मेरे किसी वली से दुश्मनी रखेगा तो मेरी तरफ से ऐलान जन है उसके ऊपर। इलाके दर्द सिर्फ दो जगहों पर आया है, एक जो दूध खाएगा हमारे बरकार के उसके साथ मेरा ऐलान जन है, और एक वो जो मेरे वली से दुश्मनी करेगा ऐलान जन है। गुरुओं ने फरमाया कि सबसे ज्यादा जहरीला गोश्त जो है वो अभियंता का होता है, क्या मतलब उसका, जब आदमी गीबत करता है किसी की तो वो उसका गोश्त खा लेता है, जब किसी की बुराई करता है तो बुराने के बाद ये है कि वो उसके अपने गुजरा भाई का गोश्त खाने की तरह है, मुदर भाई का गोश्त खाता है। अगर कोई अल्लाह के वली की बुराई करेगा तो वो उसका गोश्त खा लेता होगा, जब उसका गोश्त खा लेता होगा तो उसका वो बवाल जो है वो दूसरे लोगों की बुराई के मुकाबले में ज्यादा मिलेगा, इसलिए उनका गोश्त सबसे ज्यादा जहरीला होता है। क्यों जितनी ज्यादा महबूब होते हैं, मोहब्बत मोहब्बत क्यों आ जाती है, जिस मकसद के लिए दुनिया में इंसान को भेजा गया है, जिस मकसद के लिए कारोबार हुआ, जिस मकसद के लिए आगे के तरीका हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया, वो मकसद पूरा करने वाला तबका होता है, ग्रुप होता है, सारे के सारे सहाबा औलिया अल्लाह के, सारे अइमा भी औलिया अल्लाह के, क्योंकि वो लोग अमल भी करते थे, सारे मुहाद्दिसीन औलिया अल्लाह के, और बाद में थे जो इस चीज को सब्जेक्ट के तौर पर बाद इसी को इख्तियार करके सीख लेने के बाद औलिया अल्लाह ने उनका बड़ा खास मकाम हुआ। और उसकी महबूबियत कैसी थी अल्लाह के पास, उसकी महबूबियत का अंदाजा नहीं किया जा सकता, महबूबियत मकसद साहब
پورے شرقن غربن شمالن جنوبن اپنا عالم میں اللہ پاک نے ان کا پیغام پہنچا دیا. اتنے بڑے پیر کے ہوں گے آپ اس سے اندازہ لگاؤ. ان کے زمانے میں جو پیر چھوٹے سمجھے جاتے تھے, حضرت احمد کبھی سپاہی رحمت اللہ علیہ حضرت ایرانی پیر کے مقابلے میں کم سمجھے جاتے تھے, ان کے 80,000 طلبا تھے. حضرت احمد کبھی سپاہی رحمت اللہ علیہ کے طلبا البنیان المشرق کے شروع میں لکھا ہے کہ ان کے 80,000 طلبا تھے. حضرت ایرانی پیر کا کیا کام ہو, چھوٹے پیر کے جا رہے تو بڑے پیر کا کیا کام ہوشان. لاکھوں بند اللہ نے خدا کو اچانے فائدہ پہنچا ہے. خواجہ مجھے چشتی رحمت اللہ علیہ اولیاء اللہ میں سے گزرے, اور باوجی نقصبندی رحمت اللہ علیہ, اور شاہ الدین کروردی رحمت اللہ علیہ, اور خواجہ نظام الدین اولیاء رحمت اللہ علیہ, اور ثابت کبیری رحمت اللہ علیہ, خواجہ قطب الدین بختیار کاکی رحمت اللہ علیہ, نیازی نور محمد صاحب رحمت اللہ علیہ, بڑے مسلمان عزیز. یہ طبقہ وہ طبقہ ہوتا ہے جو قرآن اور حدیث کا جو مغز ہے وہ حاصل کرتا ہے. اس کی وجہ سے اللہ پاک کی محبوبیت اس کو حاصل ہو جاتی ہے اور اللہ پاک اپنا ولی بنا لیتا ہے. اور اولیاء اللہ کی شان میں اللہ نے کیا فرمایا, اللہ ان اولیاء اللہ لا خوف علیہم ولا هم يحزنون. ان لوگ اولیاء اللہ کی شان یہ ہے کہ ان کو کوئی خوف نہیں, ان کو کوئی روز نہیں. خوف کہتے ہیں آگے کی بات, کیا ہوگا کی چاہے گی, اندیشہ جو ہوتا ہے کیا ہوگا کی چاہے گی, اس کو خوف ہو ڈر ہے, ان کو خوف نہیں ہوگا. کیونکہ فرشتے پہلے سے آ کے ان کو تسلی دیتے کہ آپ ڈرو مت, وہاں کلیئر ہے رہے پوری تین گھنٹے پوری نفا تو آپ کے انتظار میں وہاں جنگل سجائی ہوئی ہے, فرشتے استقبال پر رہے ہیں, آپ پریشان نہیں ہو رہے ہیں, ان کو کوئی خوف نہیں ہوگا. بلا ہوں یہ ضرور, اور ان کو رنج نہیں ہوگا. رنج ہوتا ہے کسی چیز کا, گھروں کے جانے والی چیزوں کا, بیوی کا کیا ہوگا, بچوں کا کیا ہوگا, کاروبار کا کیا ہوگا. اللہ تعالیٰ فرما رہے تم تسلی رکھو, تمہارے سے بہتر نگرانی میں کروں, تم رہے تو اسی نگرانی نہیں ہو سکتی تھی جتنی میں کروں گا. اور وہ یہ مطلب صالحین, وہ صالحین کا متوجہ جو نیک آدمیوں کا انتخاب ہو گیا تو ایسے ہی ان کا ذکر ہے. کیونکہ بچے جب یتیم ہو گئے تو ماں باپ آنے سے پہلے ان کے فون کے لیے تھوڑا سا سونا جو ہے سونے کی کافی دیوار کے نیچے دفن کر دی. تو دیوار بارش وغیرہ کی وجہ سے پرانی ہوتی گرنے لگ گئی. اللہ تعالیٰ نے ادھر علیہ السلام سے فرمایا کہ وہاں جاؤ, وہاں جا کے تو دیوار کو صحیح کرو, بچے چھوٹے ہیں ابھی, اللہ ہم یادوں بچے چھوٹے ہیں ابھی, اگر دیوار گر گئی خزانہ باہر آ گیا تو بچے لینے کے بجائے دوسرے تو گرنے لگے. مگر کیونکہ ان کے ماں باپ بلی تھے نیک تھے تو ان کے بچوں کی نگرانی اللہ پاک ایسا فرما رہے کہ حضرت ادھر کو بھیج کے دیوار نہیں کرا. میرے کہا کہ جو قصہ ہے نا اس کے اندر یہ واقعہ موجود ہے. جس میں فضر علیہ السلام نے موسیٰ علیہ السلام کو بتایا کہ میں وہ دیوار اس لیے صحیح کیا کہ ان کے ماں باپ جو ہے وہ دیکھے, اور اللہ تبارک و تعالیٰ ان کے نیکوں کا متوجہ ہوتا ہے, خود نگرانی کرتا ہے تاکہ اس کو رنج نہ پہنچے کہ ہاں میرے بعد میری اولاد کا کیا ہوگا, میرے بعد میرے بچوں کا کیا ہوگا. اس لیے اللہ پاک نے ان سے اس کی حفاظت فرمائی کہ بچے بڑے ہونے تک خزانہ محفوظ رہنے کے واسطے دیوار کو صحیح کروا دیا. اللہ تبارک و تعالیٰ کا نظام ہوتا ہے اللہ نے دین کے ساتھ, اللہ کو بتا رہے ہیں اس کو کوئی خوف نہیں, اللہ ہم نے ان کو کوئی رنج نہیں, تسلی اللہ پاک کی طرف سے ہوتی ہے. میں کلی نقال اور منفا ہوں منفا ہوں تو تنز دن والی ہوں ان جو لوگ کہتے ہیں کہ ہمارا رب اللہ ہے, اللہ کو رب مان لیا, اللہ کے تعلق جما لیا, ربوبیت پہچان لی, اپنا فخر کھل گیا, اللہ پاک کی ربوبیت کھل رہی ہے ان کے اوپر, سمجھ میں آ گئی ہم فقیر ہیں اور سارے مخلوق فقیر ہیں, غریب تو وہ ایک ہے اور سب کا پالن پال پالن ہار ہوئی ہے, سب کا قیوم وہی ہے, سب کو وجود دینے والا, سب کو باقی رکھنے والا وہی ہے, اور سب اسی سے باقی ہیں. ان کا اپنا کوئی وجود نہیں, ان کی اپنے کوئی صفت نہیں, ان کی اپنے کوئی کچھ نہیں, ان کا اپنا وجود سے ان کا آسارے وجود سے ان کی طرف ہاں. درمیان کثرت محبوم بس پانا, ہم اس کثرت کے درمیان میں محبوم ہے بس, ہمارا وجود انتظاری ہے. اللہ تبارک و تعالیٰ کی عظیم شان ہے, جب وہ ربوبیت اس پر کھل جاتی ہے وہ اس پر جم جاتے ہیں تو سلطنت گھر والا ایمن بڑھائے گا, فرشتے اس پر اترتے ہیں. اللہ تخاف ہوں بلا تحزنوں سے خوف مت کرو, بھر مت کرو, واقعی وہ جنت کی لگی ہوں اور خوش ہو جاؤ اس جنت کے ساتھ جس کا تم سے وعدہ کیا گیا ہے. نہ ہم اولیاء ہوں تم کی حیات دنیا وہ پھر آپ کا, ہم تمہارے ولی ہیں دوست ہیں, اور یہ اللہ کے ولی کون ہوتے ہیں, فرشتے ہوتے ہیں. ہم تمہارے ولی تھے دنیا
میں اور آخرت میں بھی ہم ہی تمہارے بنے رہیں گے، ہر طرف سے فرشتے آ رہے ہوں گے جنت میں اور سلام کر رہے ہوں گے، سلام علیکم تم پر قلوا قال اذا قيل سلاما سلاما لا يسمعون فيها لغوا ولا تاثيما، اذا قيل سلاما سلاما نہ کوئی لغو بات سنیں گے نہ کوئی گناہ کی بات سنیں گے، مگر یہی سنیں گے کہ بس سلام سلام ہر طرف سے سلام علیکم سلام علیکم سلام علیکم، یہ ہوتی ہے اللہ کی شان ہوتی ہے، دنیا میں ان کے ساتھ محبوبیت ہوتی ہے اور اس کی محبوبیت کی وجہ سے خصوصیتیں ہوتی ہیں، جو اہل علم حضرات ہم اس بات کو اچھی طرح جانتے ہیں کہ ان کی وجہ سے کرامات جو ہے غیر اولیاء کے ساتھ ظاہر نہیں ہوتی، رحمت احمد کی تمہیں نے کسی کی تو وہ علی کے ساتھ سنیں گے، عام جو علماء ظاہر ہوتے ہیں خالی استدراج کی بات نہیں کر رہا ہوں میں، دین کی بات جو غیر مسلم کرتے ہیں وہ اللہ جو ظاہر کرتے ہیں وہ بات نہیں ہو رہی، جو مسلمان لوگ ہوتے ہیں مسلمان جی ان کے اندر کرامتوں کے سلسلے ہمیشہ بزرگوں کے ملیں گے، عالموں کے نہیں ملیں گے، ہاں بغیر بزرگ عالم کے، ایک ہوتا ہے عالم بھی ہے بزرگ بھی ہے، اور ایک یہ کہ بزرگ ہے عالم نہیں ہے، ایک خالی عالم ہے بزرگ نہیں ہے، یہ تینوں چیزیں الگ الگ رہتی ہیں، دونوں جمع بھی ہو سکتے دونوں الگ بھی ہو سکتے، اصطلاحی عالم ہے مطلب جو بزرگ ہے انہیں عالم ضرور رہتا ہے لیکن اصطلاحی نہیں رہتا، تو جو خالی عالم ہے بزرگ ہی نہیں سیکھا ہوئی ہے اس کے ساتھ کرامت نہیں سنیں گے کبھی آنا، کیوں نہیں سنیں گے، جسے مقصد دین جو ہے وہ جب تک نہیں آیا ان کی نسبت نہیں آتی، اور اللہ تبارک و تعالیٰ کی جو ہدایت ہے اللہ تبارک و تعالیٰ کی جو محبوبیت ہے اور اللہ تبارک و تعالیٰ کی طرف سے جو درد ہے اس کا ظہور نہیں ہوتا تو خاص آثار کا ظہور بھی نہیں ہوتا، کیونکہ کرامت اصل میں اللہ کا کام ہوتا ہے اللہ کا فعل ہے، بندے کے ہاتھ سے ظاہر کیا جاتا ہے اس کو تاکہ ان کا اعزاز ہو اور ان کی عزت افزائی ہو، ان کا محبوبیت ان کا محبوب اللہ ہونا اللہ کے یہاں محبوب ہونا ظاہر ہو کر کے اندر کرنا ہے، اسی لیے اس کرامت بندہ خود اپنی طرف سے نہیں دکھا سکتا ہوتا ہوتا ہے اللہ پاک، وہ کیوں ہوتا ہے وہ محبوبیت کی وجہ سے ہوتا ہے، اور اسی وجہ سے جو لوگ ان بزرگوں کے ساتھ سے جڑ جاتے ہیں ان کی حیات اور ان کی نورانیت اور ان کی روحانیت کی برکات منتقل ہوتی ہے، دنیا میں بھی برکتیں ہوتی ہیں آخرت میں بھی برکتیں ہوتی ہیں اعمال میں بھی برکتیں ہوتی ہیں احوال میں بھی برکتیں اس کی ہوتی ہیں، دن کے عجیب معاملات ہوتے ہیں بار بار سب دنیاوی اعتبار سے انہوں ایسا خطہ لگا دیتے ہیں کہ آپ کے حیران رہ جاتا ہوں، خاجہ نظام الدین اولیاء رحمۃ اللہ علیہ کی خاتون جو ہے وہ لکھی اور بہت غریب تھی، ایک دن آ کے دروازے پہ بیٹھ گئی، پہلے تو میری غریبی کا کوئی علاج نہیں کرتے کچھ کرو، بچہ جو ہے نا وہ چڑھ رہا تھا پکڑ لیے
भूखे हैं तो सबने मिलकर यह तय किया कि इसको काटे खाएंगे,
भूख है याद रहेंगे तो जंगल के अंदर मर जाएंगे।
अरे भाई याद करे, अरे हजरत बोले थे हाथी का मत खाओ, बोलते कुछ बात है मियाँ।
अरे बोले थे मियाँ अरे नजर वाले दिन बोले थे एक बात,
चार उसमें से क्या करे उसको काटे खा ले।
एक क्या बोला मर जाऊंगा अपना नहीं खाऊंगा, मुझे हजरत बोलिए। एक बोला मैंने काटा भाई मर्जी सुनो,
और चार काटा या काटते काटे तुझे भूखे से जा रहे थे जाने।
जब सो गए खा के मत, अब आरती का भोजन खाने के बाद आरती बन गए हो जाए मत सो के सो गए चाहिए।
तो हुआ यह है कि शाम जब हो गई तो जो हाथी के बच्चे की अम्मा थी उसको अपने बच्चे की फिक्र हुई, बच्चा नहीं फिक्रा किया गया।
अब वो उनके अंदर बहुत खासियत होती, हाथी जो है 5 माइल से हिस करता है और 5 माइल तक अपना पैगाम पहुंचाता है। यानी हाथी का बच्चा 5 माइल तक अपनी अम्मा को बुला सकता है, जो आजकल की साइंस बता रही है। और हाथी अपने बच्चे को 5 मील दूर तक बोलता है, कोई बात बोलना है कोई राय देना है। तो फौरन उसने जो सूंगा इधर उधर सूंघते हुए वो जाकर बच्चे को काटे देना, वहां पहुंच गई अपनी पहुंच गई। और देखा कि क्या बच्चा मरा हुआ पड़ा है, खाने के लिए हड्डे निकले हुए हैं, काट के खा ले। हाथी जाहिर थे, हाथी को कितना भी छेड़ता उसके बच्चे को नहीं छेड़ना, बोलते ना बाखुदा दीवाना बाद बा मोहम्मद होशियार। बच्चे के साथ किसी आदमी को आपको छोड़ दिया तो उसका गुस्सा नहीं आता, उसके बच्चे को बोले तो बहुत गुस्सा आया, उसको आ गया जोश। अब उसने जो है तलाश करना शुरू किया, ये 5 झाड़ के नीचे सो रहे थे। तो वो हथनी जो है वो एक एक आदमी को ढूंढती थी और अपने बच्चे का गोश्त जिसने खाया उसको महसूस कर लेती, कान पे कान रखी चीर दी चारों को उसने चीर दिया, दो टुकड़े कर दिए, 4 के 8 बना दिए। और एक आदमी को जो 5वें को गोश्त में सोगा उसने नहीं खाया था उसको ढूंढ से उठा के पेट पर रख दिया और जाकर आपको
छोड़
अब इनको भी खाते भी नहीं मालूम था कि हम हाथी का कोई खाना पड़ेगा। वो हजरत को अल्लाह ने वैसा ही नाम फरमा दिया। तो बुजुर्गों की बातें होती है कुछ फरमाया तो भाई दिल में बात बता दी जा रहा है कि तुम हाथी को नहीं बनता हूँ। और खाजा निजाम अलिया के साथ ये सत्ता हुआ, खाजा निजाम अलिया ने अपने मुरीद से कहा ये बकरी का बच्चा रख ले और भेज भर, समझ गया कि गाँव में जाएंगी शहर में जाएंगी कोई भी बच्चे को ले लेगा, सारा ने आसानी में खरीद लेंगे और सारा ने आसानी से हो जाएंगे। हुआ यह कि बादशाह वो बुढ़ी जो है बकरी का बच्चा लेके जा रही थी, बहुत प्यारा खूबसूरत सुधार उधर उधर कुछ कर रहा था, बादशाह तफरी को निकला हुआ था, उसका उछल कूदना जो है ना बादशाह को प्यारा लग गया। बादशाह वजीर को बोला बकरी का बच्चा होने लगे, तो वजीर बोला बादशाह सलामत अभी हाजिर करता हूँ आपकी खिदमत में, जब कहेंगे किसका है मेरा है, तो बोले हम खरीदना चाहते हैं ले देते। बादशाह ने कहा बादशाह का बाप देखो ले देते, उसको भी नाच का ना सकते हजरत बोले बोलते मालूम था उसको क्या
नहीं
देते, जो तेरे को मना ले ले इतनी कीमत को मानती दे रही है। बादशाह जब बोला मेरे से उसको मोहब्बत आ गई, मुझे चाहिए किसी की कीमत को चाहिए, मैं तो वजीर की करने वाला हूँ इसकी जान के आ गई। अब उन्हें हर किस्म की सिंगल बातें कर रहा खरीदने के वास्ते, मगर वो बुढ़ी बोलती में रही। बादशाह ने आपके गुस्से में आकर और बादशाह ने कहा कि बगैर उसकी मर्जी से नहीं, तो मैंने कहा कि बादशाह के वजीरों ने कहा कि किसी को ले लेते आपको जायज तरीके से जायज तरीके से होना जायज तरीके से मानी नहीं रही। जब बादशाह ने वजीरों को धमका दिया कि अगर बच्चा हासिल नहीं करे किसी तस्वीर से तो तुम्हारी तय होगी, तो वजीर को समझ में आ गई, बड़े जमाने के वजीर बड़े होशियार होते उनकी समझ में आ गई। बुझा के बुढ़ी से बात करे ये बोले कि बच्चा नहीं मिलती नहीं देती, अच्छा हम तेरे को एक काम करते ये बकरी के बच्चे को लेकर तो हमारे पास चलते थे, हम तेरे को शाही बैठ के रखते एक बड़ा मकान दे दो सवारियां देते इसका पलंग ये वो पूरा जहर का सामान देते बुढ़ापे में और रोजाना खाना तेरे को सुखने में मिलेगा पका के देंगे और तनख्वाह देंगे तेरे को कुछ भी नहीं, बच्चे को ले लेके तो हमारे साथ रहना बस। तो बोली खुदी बोली अंजे सही है बच्चा नहीं देते बच्चे के साथ मैं रहूंगी जब इसको कोई बच्चा नहीं देती मेरे मेरे गुस्सा बोले हजरत बोले बेचना नहीं बस मैं बेचूंगी नहीं बोले आप चले बोले बादशाह वजीर जाके बादशाह को बोले बादशाह सलामत काम कर गया ये बुढ़ी को काट के जाना है उसी दिन में। तो
तो मुझे भी साथ लेके चले गए शाही महल में, एक बड़ा हिस्सा महल का उसको मुख्तस कर दिए। सुबह शाम खादी मार रहे हैं, खाना खिला रहे हैं, दूध को पूछ रहे हैं, चाय को पूछ रहे हैं, कपड़े नए नए आ रहे हैं। काम क्या था, सुबह शाम बादशाह का सब्जी को आपसे बाहर निकलता था तो बकरी के बच्चे को देना, उसके सामने जगह खेल में कुछ देना, तो ढूंढी के आ रहे थे बच्चा मेरे पास रहेगा फिर कुछ क्या देना। तो ऐसा गिरा ने अजय निजामुद्दीन और लिया क्या करें, तुक्का लगा दिए। वो रात जी में जाते उसमें महबूबियत आती, महबूबियत आई देव और फिर इस बार मुंतकिल कर देते हो, तो महबूबियत बकरी के बच्चे में जो डाले तो बादशाह तक चली गई वो महबूबियत। और ये उसको बता दिया कि बेचना नहीं, क्योंकि सारा बिगड़े स्थिति में था, इसका बता दिया सोना लेके चले जाती तो पुलिस को हिम्मत देने वाला कौन था। बुजुर्गों के ये मामला होते हैं दोस्तों, जो अल्लाह वाले होते हैं और अल्लाह वालों के साथ ये बात होती है कि अल्लाह तबारक व तआला का खास ताल्लुक उनको होता है, हत्ता के अल्लाह तबारक व तआला उनको वो उनको जो जानता उनको भी जाने लगता है, जो उनके सिलसिले में दाखिल होता है उनके साथ रहमत फरमाता है। बुजुर्गों ने लिखा है कि किसी सिलसिले में दाखिल होने का कम से कम फायदा यह होता है कि उस सिलसिले से बुजुर्गों की दुआओं में हिस्सा हो जाता है। बुजुर्ग लोग उन्होंने दुआ की थी तो आम मुसलमानों के लिए तो दुआ करते थे, लेकिन अपने सिलसिले के लोगों को खासतौर पर करते थे। जो उनके सिलसिले में दाखिल हो जाता है वो उनकी दुआओं के खास हिस्से में शामिल हो जाता है, क्योंकि उन्होंने अपने सिलसिले के लोगों को क्यामत तक के लिए दुआ दी थी। अल्लामा शारानी रहमतुल्लाह अलैह बुजुर्ग गुजरे, अब्दुल वहाब शारानी, उनकी किताब है अब्दुल मंजूर, जो जलालाबादी रहमतुल्लाह अलैह पढ़कर सुना दें, उसमें उन्होंने लिखा है, खुद अपना हाल बयान किया है क्योंकि और का भी नहीं बोल रहे हैं। उन्होंने कहा कि मैं अपने मुरीद को 60 पुस्तकों तक देखता हूं, ये नंबर के बाद दूसरा, दूसरे के बाद तीसरा, दूसरे के बाद चौथा, चौथे के बाद पांचवा, पांचवे के बाद छठा, सातवा, 60 पुस्तकों तक कौन मेरा मुरीद होने वाला है वो मैं उसकी फील्ड में देख लेता हूँ। जो उनका अपना हाल है और बहुत सुंदर आदमी है, पूजा करने वाले नहीं होते, जल्दी चलने वाले चाहे तवज्जो कर लो यहाँ से मतलब पूरा नजर आ जाता है। और ख्वाजा अब्दुल अजीज दरबार रहमतुल्लाह अलैह गुजरे उम्मी थे, जाहिर थे, मतलब आलिम बाबा तो आलिम नहीं थे, बहुत देहाती आदमी थे। बुजुर्ग की ऐसी चीजें मेरे दोस्तों बुजुर्गों कि उनको हासिल करने के वास्ते शहर में जाना जरूरी है, बहुत पढ़ना लिखना जरूरी है, इखलास होना और किसी अच्छे को पकड़ लेना पड़ता। आज बाबा गुजार मंदे हाल चो पेशे मंदे कामिले पामाल चो, आज दूरदम हम ले दूरदम देख रहा बाद ऐसा जीवन आता तो देख रहा, अपनी अकल को बहुत आजमा लिया, उसके बाद फिर अपने को दीवाना बना लिया, हाथ पर बैठ हो गए और उनके और उनके मुरीद बन गए और उनका जूता अपने सर को उठा के बाजार में मिलते थे। मौलाना बड़े मौलाना थे और हदीस का दर्द देते थे, सैकड़ों उनके शागिर्द थे। जैसे ही हजरत खुदा हशम तबरेज रहमतुल्लाह के हलके इरादे में दाखिल हुए तो उनका जूता अपने सर पे रख लेके लोगों में यानी फिरते थे, अपने शागिर्दों के दरमियान से सेठों के दरमियान से जाते थे, जो उनको देख के खड़े होते थे और फिर पीर का जूता अपने सर पे रखते थे। पहले जमाने के लोग पीर का मकाम जाते थे, बुजुर्गों का मकाम जाते थे, क्योंकि औलिया अल्लाह का एक अजीब मामला है मेरे दोस्त। अल्लाह पाक हम सबको हिदायत नसीब फरमाए और उनके मुर्शिदीनों में शामिल फरमाए। अल्लाह का जब नस्बत बंदे को मिल जाती है कुरान पर अमल करने से, हदीस पर अमल करने से, बुजुर्गों की बताए हुए अधिकार पर अमल करने से, उनकी तालीमात पर अमल करने से, अपने अखलाक को संवारने से, जब वो नस्बत हासिल हो जाती है तो फिर उस नस्बत की खसूसियत ये है कि अल्लाह तबारक व तआला उसका हर काम अपनी तरफ मंसूब करते हैं। लाइबान नवाफिल हत्ता हबब तुम्हें, मेरा बंदा नवाफिल के जरिए से यानी फराइज और वाजिबात अदा करके एक्स्ट्रा जायद तौर पर मुझसे ताल्लुक अपना बढ़ाता रहता है। आपको मुझसे अपनी दोस्ती बढ़ानी होती है उससे जाते की मुलाकात करते खाली या जाते से अच्छा रास्ते के लिए करते क्या होगा। जाते से अच्छा रास्ते के लिए करते ताल्लुक बढ़ाते, रोज घंटों जाके बैठे रहते दोस्त है मेरी तरह कांगे वहां दोस्त के पास बैठा हुआ हूँ,
खाना खा लिया, उसके बाद खा लिया, दोस्त के पास बैठा हुआ है। रात में शाम के बाद कहाँ बैठा हुआ, दोस्त के पास बैठा हुआ है। छुट्टियों के कहा है, दोस्त के पास है। दोस्त ऐसी नहीं होती, जब दोस्त भी बढ़ाना चाहता है आदमी तो क्या होता है, फिर रास्ते की मुलाकात नहीं रहती, रास्ते की हो जाती है। अल्लाह तबारक व तआला से एक है जाते वाला ताल्लुक, एक है रास्ते वाला। नमाज पढ़ दे पढ़ लिए, रोजा तो पढ़ दे रख लिए, जकात पढ़ दे अदा कर दिए, ये तो जरूरी है ही, इसी को उसको खुद फराइज कहते हैं। एक ये है कि इससे हटकर बंदा ये चाहता है कि मैं अल्लाह का महबूब हो जाऊं, अल्लाह से मेरी दोस्ती हो जाए, अल्लाह तबारक व तआला उस पर नजर रहमत डाल दे। कुछ भी मत करो, अपनी सेठ की दुकान पर जाकर बैठे रहो। एक है मुलाकात करना और एक घंटों बैठे रहना, इसको डाल देंगे। जब बैठे रहे मेरा मुसलसिल तो बहुत दिनों के बाद में शेर बोलता, जब से मुझे मैं यहीं कुछ कल नहीं लगा दूंगी, काउंटर पर बैठा के चले आता, काम लगा देता, मेरा एक सामान रहता ट्रांसपोर्टेशन में डाल देगा, बोलता उसके पैसे देगा, धंधा लग गया था। खाली दोस्ती करना बड़ी चीज है, वो एक फन है, एक आर्ट है, वो हर एक को नहीं आता। जिनको आता वो कमा लिए, दुनिया भी लेन में भी कमा लेते और दीन में भी कमा लेते। होता यह है कि फिर ऐसा आदमी अल्लाह तबारक मतलब की मोहब्बत हासिल करने के वास्ते जायद कोशिश करता है। इसी वास्ते क्या है, उसकी तबीयत हमेशा कहाँ रखती है, मस्जिद में रहती है। खाली टाइम है काम गुजार रहे हैं मस्जिद में, खाली फुर्सत में क्या कर रहे हैं, कुरान पढ़ रहे हैं, क्या कर रहे हैं, तस्बीह पढ़ रहे हैं, क्या कर रहे हैं, रोजा रख रहे हैं, कुछ ना कुछ लगा हुआ रहता है आदमी अल्लाह को राजी करने के वास्ते। उसको बोलते दोस्ती बढ़ानी, अल्लाह तला बता रहे हैं कि बंदा मेरे से दोस्ती बढ़ाते रहता है, यह तकरम दुनिया का तर्जुमा सहूलत के वास्ते कर ले सकते हैं, बराबर मेरे से बंदा अपनी दोस्ती बढ़ाते रहता है, तमल्लुक तामुसी करते रहता है, हत्ता अहबब तुहू नवाफिल के जरिए से करता रहता है, यहां तक कि मैं उसको अपना महबूब बना लेता हूं। फैजा अहबब तुहू फकुल तो समी यू भी, जब मैं उसको अपना महबूब बना लेता हूं तो फिर उसके कान हो जाता हूं जिससे वो सुनता है। उसके सुनने को अल्लाह पाक अपना सुनना बता दें, उसके बोलने को अपना बोलना बता दें। हदीस है, हदीस कुदसी है, मेरी वैसे इधर उधर की उड़ाई की हदीस नहीं है, यहां की हदीस है। उसके पैर हो जाता हूं जिससे चलता है, उसके हाथ हो जाता हूं जिससे वो पकड़ता है, यानी उसका हर काम मेरी मर्जी के मुआफिक हो जाता है, हर काम में वो अपने को फना कर देता है, अल्लाह की मर्जी को मुकदम करता है। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम जंग बदर में जब मुश्रिकीन के ऊपर हाथ में मुट्ठी बंधकर लेके फेंके थे, और इसी तरीके पर हिजरत के मौके पर जब आप फेंके थे मुश्रिकीन पर दो तरफ से जो घेरा डालिए थे और आपको पकड़ लेना चाहते थे, अल्लाह पाक ने अपनी कुदरत से सबके आंखों के अंदर वो मट्टी पहुंचा दी जो वहां पर मौजूद थे। कुरान पाक में फरमाया गया, हमारा रमई था इधर रमई था वला की लम्बा हरमा, जब आपने फेंका था तो आपने नहीं फेंका, अल्लाह ने फेंका, अपनी तरफ मंसूख किया। और पूरे सहाबा इतने मुखलिस थे, इतने बड़े औलियादा थे कि जब सहाबा ने दुश्मनों को कतल किया तो अल्लाह ने फरमाया कि हमारा कतल तुम हो वला की लम्बा हाथ कतल हो, तुमने नहीं मारा उनको, अल्लाह ने मारा। हुज़ूर पाक सल्लल्लाहु अलैहि वसल्लम ने सहाबा से बैठ दी थी, बैठ रिज़वान जरा जो आमतौर पर बैठ करने से पहले पढ़ते भी हैं, फिर उनसे बैठ लेना सुन्नत है। अल्लाह ने कुरान पाक फरमाया कि इन्नल लज़ीना युबायिउना कि इन्नमा युबायिउना अल्लाह रहीम। तो मैं अर्ज कर रहा था मेरे भाइयों के जब अल्लाह तबारक व तआला अपनी निस्बत अता फरमा देते हैं, बंदे से मोहब्बत फरमाते हैं, बंदे को अपना महबूब बना लेते हैं, तो ऐसा खास ताल्लुक अल्लाह के साथ हो जाता है कि अल्लाह तबारक व तआला अपनी तरफ मंसूब करते हैं उसकी हर चीज को। हदीस शरीफ में आता है कि कयामत में अल्लाह ताला पूछेंगे बंदे से, एक बंदे को बुला के बोलेंगे कि अरे बंदे मैं भूखा था, तू मुझे खिलाया नहीं। हदीस शरीफ है, तो बंदा कहेगा कि परवरदिगार आप सुबहान हैं, आप पाक हैं हर आयब से, तो भूख तो आयब है हमारे हिसाब से, तो भूख सही है लेकिन आपके लिए तो भूख आयब है, क्योंकि भूख उसको लगती है जिसको खाने की आदत है, तो आप तो पाक हैं, आपको कहाँ से भूख लगेगी जिसको, जिसकी वजह से ये बात आए कि मैं आपको नहीं खिलाया। तो अल्लाह ताला फरमाएंगे कि मेरा फला बंदा भूखा था, उसका मेरा इतना ताल्लुक खास है कि अगर तू उसके साथ उसको खिला देता तो मैं ये समझता कि मुझे ही खिलाया।
چھوٹا تو کیسے جب
شریف میں آتا ہے کہ اللہ تعالیٰ فرمائیں گے کہ بندے میں پیاسا ہو گیا تھا تو نے مجھے پانی نہیں پلایا. بندہ کہے گا کہ پروردگار آپ تو سبحان ہیں, آپ کو پانی کی ضرورت کیسے تھی؟ تو فرمائیں گے اللہ پاک کہ میرا فلاں بندہ پیاسا تھا, اگر تو اس کو پلاتا تو آج میں یہ سمجھ شمار کرتا کہ تو نے مجھے پلایا. ایسے ہی حدیث شریف میں آتا ہے کہ اللہ تعالیٰ فرمائیں گے کہ اے بندے مجھے کپڑوں کی ضرورت تھی, تجھے مجھے کپڑے نہیں پہنائے. پھر بندہ یہی کہے گا کہ پروردگار آپ تو سبحان ہیں, آپ کو کپڑوں کی ضرورت نہیں پڑتی, کپڑوں کی ضرورت اس کو پڑتی جس کا جسم ہے, آپ تو جسم سے ہی سبحان ہیں. اللہ تعالیٰ فرمائیں گے کہ میرا جو فلاں بندہ ہے وہ میرا اتنا خاص بندہ ہے کہ اگر تو اس کو اس دن پہنا دیتا تو میں یہ سمجھتا کہ تو نے مجھے پہنایا. اتنی اللہ تبارک و تعالیٰ خصوصیت کا معاملہ فرماتے ہیں اولیاء اللہ کے ساتھ. حدیث شریف میں آتا ہے کہ بعض اولیاء اللہ ایسے ہوتے ہیں کہ لو اقسم علی اللہ لابرہ, اگر اللہ تبارک و تعالیٰ پر قسم کھا لیں تو اللہ پاک ان کی لاج رکھ لیتے ہیں, ایک خصوصی نسبت ہو جاتی ہے ان کو کیونکہ وہ اللہ کے بندے اللہ کے محبوب ہو جاتے ہیں. اسی لیے فرمایا کہ لا یزال عبدی یتقرب الی بالنوافل حتی احببته فاذا احببته فقلت سمعه الذی یسمع به وبصره الذی یبصر به ویده الذی یبطش به ورجله الذی یمشی به. حضور پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ اِنَّ الَّذِينَ یُبَایِعُونَ اِنَّمَا یُبَایِعُونَ اللَّهَ, جو لوگ آپ کے ہاتھ کو بیعت کر رہے ہیں وہ اللہ سے بیعت کر رہے ہیں. ید اللہ فوق ایدیہم, اللہ کا ہاتھ ہے ان کے ہاتھوں کے اوپر. جب بیعت کرتے ہیں نا تو مرشد کا ہاتھ ایسا رہتا اور مرید کا ہاتھ ایسا رہتا, یہ ان کا ہاتھ اوپر رہتا سب بیعت دینے والے کا ہاتھ نیچے رہتا. ید اللہ فوق ایدیہم, حضور پاک صلی اللہ علیہ وسلم کے دست مبارک میں جن لوگوں نے اپنا ہاتھ دیا حضور اللہ تعالیٰ نے اتنی عالی نسبت ان کو عطا فرمائی کہ اللہ کا ہاتھ ہے ان کے ہاتھ پر. یہ کیا ہے نسبت ہے. وہ سرکار تو حبیب رب العالمین ہیں, آپ تو امام الانبیاء ہیں, سید الخلق ہیں, سید الکونین ہیں, صاحب کوثر ہیں, صاحب شفاعت کبرا ہیں, ساقی کوثر ہیں, شافعی محشر ہیں, معراج میں سارے انبیاء کی امامت فرمائے ہیں, سارے انبیاء کے بھی امام ہیں, اور سارے پیغمبروں کے سردار سید المرسلین ہیں, اور سارے بندے آدم کے سردار ہیں سید بندے آدم, اور صاحب مقام محمود ہیں. بندہ لگائیے کہ حضور پاک اسی وجہ سے کیا فرمایا, من اطاع رسول فقد اطاع اللہ, جس نے رسول کی مانی اس نے اللہ کی مانی, رسول کے اور جس نے رسول کی نافرمانی کی اس نے اللہ کی نافرمانی. ومن یعصیما فانه لا یضر الا نفسه, اور جو ان کی نافرمانی کرے تو وہ اپنا ہی نقصان کرتا ہے, کسی اور کا نقصان نہیں کرتا. تو جو نسبت سرکار دو عالم صلی اللہ علیہ وسلم کا جو فیض منتقل ہوا بزرگان دین کی طرف, تو اس میں یہ کیفیت ہوتی ہے کہ وہ ولایت میں یہ بات ہے کہ ولایت میں اللہ تبارک و تعالیٰ سے خاص تعلق ہو جاتا ہے, اور وہ اس کے واسطے اخلاص ہونا, محنت ہونا, سچی طلب ہونا, اور سچا تعلق ہونا, اور مرشد سے سچا لگاؤ رہنا, بہت عالم فاضل بننے کی بھی اس میں شرط نہیں. بلکہ میں سنا رہا تھا آپ کو شاید عبداللہ بن دبا رحمۃ اللہ علیہ, تو جاہل نہیں ہو امی دبا اتفاق کی بات ہے, دبا کے منع چر مٹھا کام کرنے والے, دباغت دینے والے, چمڑے ہوتے ہیں نا, چمڑوں کو دباغت دے دینا, مسالہ وغیرہ لگا کے, اس سے ان کا نام دبا ہے. یہ لوگ تمہارے خاندان میں نہیں, حضرت عبدالعزیز دبا رحمۃ اللہ علیہ اتنے بڑے بزرگ تھے کہ نابینا تھے, جب ان کے سامنے کوئی آدمی کچھ پڑھتا تو یہ بولتے ہیں کہ یہ قرآن شریف ہے, یا یہ بولتے ہیں کہ یہ حدیث شریف ہے, یا یہ بولتے ہیں کہ یہ نہ قرآن نہ ہے, اور نابینا تھے اور عالم بھی نہیں تھے. تو ان کے مرید نے ان سے پوچھا کہ حضرت آپ یہ کیسا بولتے ہیں؟ فرمایا کہ جب کوئی آدمی اپنے زبان سے الفاظ نکالتا ہے تو قرآن شریف کا نور, حدیث شریف کا نور, اور انسانوں کی باتوں کا نور الگ الگ پہچانتا ہوں. یہ جس بات میں اللہ کا نور نظر آتا ہے, کلام پاک کا نور نظر آتا ہے, اس کو کلام پاک کہہ دیتا ہوں, اور جس میں نبی پاک صلی اللہ علیہ وسلم کا نور نظر آتا ہے اس کو حدیث کہتا ہوں, اور جس میں یہ دونوں نور نہیں ہوتے اس کو کلام انسان کہتا ہوں. یہ اور
مندر. کیوں اس واقعے کہ جب اللہ تبارک و تعالیٰ سے نسبت ہو جاتی ہے تو پھر اللہ پاک ان پر علوم میں سے القاء فرماتے ہیں، ان کو روحانیت میں سے عطا فرماتے ہیں، ان کی باطنیت میں سے ہو جاتی ہے. یہ بات مجھے یاد ہے اصل میں فتح کبیر پر حضرت عبدالعزیز دبا رحمۃ اللہ علیہ فرماتے ہیں کہ اللہ نے جب مجھے فتح کبیر عطا فرمائی تو پھر کوئی چیز میرے لیے اس وقت چھپی بھی نہیں تھی، نہ ساتوں آسمانوں کی اوپر نہ ساتوں زمینوں کی. لوح میں کیا لکھا ہوا ہے وہ دکھ رہا تھا، ام الکتاب میں کیا لکھا ہوا ہے وہ نظر آ رہا تھا، عرش پہ کیا ہے وہ نظر آ رہا تھا. یہ لکھا ہے ان کی کتاب میں، خود ان کے بیان میں. اس کا یہ مطلب نہیں ہوتا کہ بالکل عالم الغیب ہو جاتے ہیں، اس کا مطلب کشف ہوتا ہے، وہ جیسے پردہ ہٹ جانا، توجہ جدھر رہی ادھر رہتا ہے. اللہ پاک کا علم محیط ہوتا ہے، اللہ کے علم کو عالم الغیب ہونا بولتے ہیں. اور جب یہ حضرت عبداللہ سے دباؤ کا یہ حال تھا تو بڑے بڑے بزرگوں نے دل کا کیا حال ہونا بندہ رکھو ہوتا پھر یہ ہے میرے بزرگوں کہ ان کے ساتھ اللہ تبارک و تعالیٰ کو ایک محبت، اور اللہ تبارک و تعالیٰ کو ان کے ساتھ ایک اپنی محبوبیت اللہ پاک عطا فرما دیتے، اور کسی میں عاشقیت کرن اور کسی میں محبوبیت کرن، محبیت کرن اور محبوبیت کرن. جیسے حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ ان کو محبوبیت کرن ان میں غالب تھا، جو بولتی ہے اللہ میں اس کی لاج میں بولا نہیں بکری کا تکا لگا کے دے دیا، محبوبیت تھی ان کے پاس. اور حضرت ثابت کلیری رحمۃ اللہ علیہ کے پاس میں محبوبیت تھی، وہ بھی اللہ کے ولی ہوتے ہیں، وہ بھی اللہ کے ولی ہوتے ہیں، ایک شان ہوتی ہے. ان میں عاشقانہ رنگ غالب تھا، ان میں معشوقانہ محبوبانہ رنگ غالب تھا، الگ الگ ہوتے ہیں. حالانکہ حضرت ثابت کلیری رحمۃ اللہ علیہ اور حضرت نظام الدین اولیاء رحمۃ اللہ علیہ دونوں ایک پیر کے مرید آئے ہیں، دونوں ایک ہی پیر کے ہیں، ایک ہی پیر کے دو خلفاء ہیں. دو سلسلے چلے، صابری سلسلہ اور یہ نظامی سلسلہ. لیکن ان کی شان حضرت صابر کلیری کے بعد بھوک پیاس فقر فاقہ 11 سال تک گلر کھاٹی دیے، خالی گلر کھاٹے، اور بس دیکھتے رہتے تھے اللہ تعالیٰ کے، ایسے استغراق میں رہتے تھے کہ کھڑے ہو گئے تو بیٹھنا مشکل تھا. ایک بہت عجیب و غریب قاری تھے، انہوں نے جو ہے حضرت کے اپنے پیر مرشد کے کہنے پر ان کو بٹھایا تھا قرآن شریف سنا کے، ورنہ تو ان کا ہوش ہی ختم ہو گیا تھا، کھڑے ہوئے تو بس کھڑے ہوئے. اور جلال کا یہ عالم ہو گیا تھا کہ کوئی ان کی آنکھوں میں آنکھیں نگاہ ڈالتے نہیں دیکھ سکتا. ایک شان اولیاء اللہ میں مختلف قسم کے رنگ آ جاتے ہیں، اور اللہ تبارک و تعالیٰ کی، اللہ تبارک و تعالیٰ اپنے خاص تجلیات کہہ لیجیے، اپنے خاص اثر جو ہے وہ ان میں ڈالتے ہیں. اس کی وجہ سے کیا ہوتا ہے کہ وہ جو نسبت ہے وہ نسبت ان سے متعلق ہونے والوں میں اس کے فیوض و برکات منتقل ہوتے ہیں، وہ پہنچتے ہیں. اسی وجہ سے کیا ہے، محدثین اور مفسرین کا طبقہ الگ ہے، پھر اس کے بعد مجتہدین اور فقہا کا طبقہ الگ ہے، پھر اس کے بعد صوفیہ اور مشائخین اور اولیاء اللہ کا طبقہ الگ ہے. وہ لوگ بھی اولیاء اللہ میں سے ہوتے ہیں، لیکن انہوں نے الفاظ اور معنی کی حفاظت میں ان کو اپنا نشانہ بنایا، اسی میں اپنی زندگی کھپا دی. اور یہ لوگ کہ اللہ تعالیٰ کی محبت، اللہ تعالیٰ کے تعلق میں، اور اسی وجہ سے اللہ تبارک و تعالیٰ نے ان لوگوں کے راستے پر چلنے اور ان لوگوں کے راستے کو اختیار کرنے اور ان کے ساتھ ہونے کا حکم فرمایا کہ تم اپنا جوڑ ان سے رکھو، اپنا تعلق ان سے رکھو. اتقوا اللہ وکونوا مع الصادقین، اللہ سے ڈرو اور سچوں کے ساتھ رہو، جو اللہ تعالیٰ کے سچے بندے ہیں. یہ جو میں نے آیتیں پڑھی آپ کے سامنے، صراط المستقیم، اہدنا صراط المستقیم، صراط الذین انعمت علیہم، اے اللہ ہمیں سیدھے راستے پر چلا دی. اور ان لوگوں کے راستے پر جن پر انعام ہوا ہے، اللہ پاک کا انعام جن پر ہوتا ہے، یہ اولیاء اللہ ہوتے ہیں جن پر اللہ پاک کا انعام ہوتا ہے. اولیاء اللہ ہی کی قسم شہداء ہیں، اولیاء اللہ ہی کی قسم صدیقین ہیں، اولیاء اللہ ہی کی قسم صالحین ہیں، اور اولیاء اللہ ہی کی ایک قسم انبیاء ہیں. لیکن انبیاء کے درجے تک اب کوئی نہیں جا سکتا، ہر نبی میں ولایت ہوتی ہے. ولایت کہتے ہیں تعلق مادہ والے پہلو کو، اور نبوت کہتے ہیں تعلق مال خلق والے پہلو کا، یہ اس طرح ہے صوفیہ کی، یہ اس طرح ہے. مگر ظاہر ہے کہ ساری ہدایت ہی نبیوں سے ملتی ہے، تو نبی ولی کیسے نہیں ہوتے؟ وہ تو اولیاء کے سردار ہوتے ہیں. مان نبیین ہوگا ایک الذین انعم اللہ علیہم من النبیین والصدیقین والشہداء والصالحین، جو لوگ اللہ کے رسول صلی اللہ علیہ وسلم کی اطاعت کریں گے اللہ تبارک و تعالیٰ ان کا حشر ان لوگوں کے سامنے فرمائیں گے جن پر اللہ نے انعام فرمایا ہے، یعنی انبیاء، یعنی صدیقین، یعنی شہداء،
یعنی صالحین ان کے ساتھ ان کا حشر فرمائیں گے. وحسن اولئک رفیقا, اور ان لوگوں کی رفاقت اور ان کا ساتھ ہونا یہ کتنا ہی مبارک, کتنا ہی عمدہ ہے. ان کا ساتھ ہو جانا, ان کا دامن پکڑ لینا, ان کے شاگردی میں شامل ہو جانا, ان کے سلسلے میں داخل ہو جانا, ان سے اپنا تعلق پیدا کر کے اللہ سے تعلق بڑھانے میں لگ جانا, ان سے تعلق صرف برکت کے لیے نہیں کرنا. مرید ہو جاؤ بھائی, حالت ٹھیک ہو جاتے ہوں گے, کاروبار چل جاتے ہوں گے, شادیاں ہو جاتے ہوں گے, دیواریاں چلے جاتے ہوں گے. یہ نیت کرنا بہت خراب بات ہے, یہ نیت نہیں کرنا. ایک ہوتا ہے نیت اور ایک ہوتا ہے وعدہ. نیت میں یہ بات ہوتی ہے کہ کام کیوں کر رہے ہیں آپ, وعدے میں یہ بات ہوتی ہے کہ یہ کام کرے تو آپ کو کیا ملنے والا ہے. نیت میں سارا تعلق اولیاء اللہ کو, اولیاء اللہ کے بعد اللہ کے ولی ہیں, ہم ان کی شاگردی میں نہیں کو جانا ہے, اللہ کی وجہ سے جانا ہے کہ اللہ پاک ہمیں بھی ان کے صدقے میں بخش دے, ہمیں بھی نواز دے, ہمیں بھی سرفراز کرو, ہمیں بھی تو دنیا میں بھیجا ہے. وہ جس مقصد سے ہے ہم بھی اسی مقصد سے ہے, برفت دونوں میں ایک ہی ہے. اللہ تعالیٰ ہم سے بھی یہ چاہتے ہیں کہ تم میرے بن کے رہو, ان سے بھی یہ چاہے کہ تم میرے بن کے رہو. انہوں اپنے مرتبے کے حساب سے رہے, ہم اپنے حالت کے حساب سے رہیں گے, مگر ان کے ساتھ شامل ہو جائیں. کیونکہ کل قیامت میں یا تو لوگ اچھے لوگوں کے ساتھ, انبیاء صدیقین شہداء کے ساتھ ان کے زمرے میں رہیں گے, اور یا فرعون حامان شداد ابو جہل نمرود ان لوگوں کے ساتھ رہیں گے. الگ الگ ایسا نہیں رہیں گے, مکس نہیں رہیں گے. ممتاز الیوم ایوہ المجرمون, آ جائے مجرموں الگ ہو جاؤ, ایک ساتھ نہیں رہنا, گروپ بندیاں ہو جائیں. الم آحد الیکم یا بنی آدم ان لا تعبدوا الشیطان, اے آدم کے بچوں, کیا میں نے تم سے وعدہ نہیں لیا تھا کہ تم شیطان کی پرورش نہیں کرتے؟ انہم لکم عدو مبین, وہ تمہارا خدا ہوا دشمن ہے. اب اگر ہم ان نیک لوگوں والے راستے پر چلیں گے تو نیک لوگوں کے اندر شامل ہو جائیں گے, اگرچہ پورے نیک نہیں بنے تو بھی شامل ہو جاتے ہیں انشاءاللہ, اور کوشش برابر کرتے رہنا. یہ مطلب نہیں کہ شامل ہو جائیں گے نہیں بنے تو بھی, یہ مطلب نہیں ہے. مطلب یہ ہے کہ کوشش کرتے رہنا, اگر مقصد ملنے سے پہلے موت آ گئی تو بھی اللہ پاک کامل بنا دے گا. حدیث شریف میں آتا ہے کہ اگر کوئی آدمی قرآن شریف یاد کر رہا ہو اور اس کا انتقال ہو جائے تو وہ ادھورا نہیں اٹھے گا قیامت میں, وہ عالم حافظ بن کے اٹھے گا. ایسے کوئی آدمی ولایت کے راستے پر چلنا شروع کر دے, اللہ سے اپنا تعلق حاصل کرنے کے لیے جو تدبیر ہے اس تدبیر میں لگ جائے اور کوشش میں لگا رہے, اور سرپرستی کسی کی لے لے اور تربیت کسی کی قبول کر لے اور اسے ہدایت دے لے کہ عمل کرتا رہے, یا تو اللہ پاک دنیا میں نواز دیں گے کہ اولیاء اللہ میں بنا دیں گے, یا نہیں تو اس کو مرتے وقت میں اللہ کا ولی بنا کے اٹھائیں گے. حضرت خان نے فرمایا کہ کبھی ایسا ہوتا ہے کہ ولایت کا وہ خاص مقام جو بندے کے لیے مقدر ہے دنیا میں اس کو نہیں ملا, لیکن جب موت کا وقت ہوتا ہے تو وہ مرتبہ دے کے اس کو اٹھایا جاتا ہے, اور یا نہیں تو پھر اللہ تبارک و تعالیٰ متعلم کو طالب علم ہونے کے حیثیت سے جب اس کو اٹھائیں گے تو کافی اٹھائیں گے. ہر صورت میں فائدہ ہی فائدہ ہے. اسی وجہ سے یہ فرمایا جاتا ہے کہ ادنا فائدہ اس کا یہ ہوتا ہے کہ ان کے بزرگوں کے ان برکتوں میں آدمی کا حصہ ہو جاتا ہے, ان کے اعمال کی برکت ہوتی ہے, ان کی دعاؤں میں حصہ ہوتا ہے, ان کے حالات ہوتے ہیں, اور کرامات کے طور پر کبھی ایسا بھی ہوتا ہے کہ کسی کی روح کسی کی طرف متوجہ ہو جاتی ہے تربیت کے واسطے, کیونکہ عالم ارواح کا عالم اجسام سے خاص وقت ہے. کبھی کبھی کوئی اللہ تبارک کرتے اللہ ہی ہیں, لیکن جیسے دنیا میں اسباب اللہ تعالیٰ پیدا فرما دیتے ہیں اس میں سے ایک سبب کو بھی یہ بھی بن جاتا ہے, پھر تو کہنے کی اور آدمی کا وہاں مرتبہ اس کو اس کے لیے کچھ کر, یعنی یہ ایسی چیز ہے, ولایت ایک ایسی چیز ہے کہ آدمی میں سچی طلب ہو, واقعی اللہ کو چاہنے والا ہو جائے, اور اس کا جو راستہ ہے جو اللہ والے ہیں اسے اپنا تعلق پیدا کر کے ان کی تربیت میں رہنا شروع کرے, تو پھر ہے کہ ان کے راستے پر چلنا. صراط الذین انعمت علیہم, ان لوگوں کے راستہ نصیب فرما دیجیے جن پر انعام فرمایا گیا. مانگنا بھی ہے کرنا بھی, نوکری مانگتا آدمی نوکری ملتے ہی نوکری کا کام شروع کر دیتا ہے, یہ نہیں کہ نوکری کی اپلیکیشن دے دیے نوکری مل گئی اس کے بعد گھر بیٹھے تنخواہ ملنا شروع ہو گیا, ایسا ہوتا نہیں. بھائی اپلیکیشن منظور ہونے کا مطلب یہ کہ آپ ٹھیک ہے آپ آ جاؤ یہ فیلڈ میں شروع کرو کام, جیسے جیسے کام کرتے جائیں گے ویسے ویسے سیلری لیتے جاؤ. ویسے جب داخل ہو گئے تو اب ذکر ہے فکر ہے تلاوت ہے مراقبہ ہے اور اشغال ہیں ریاضتیں ہیں مجاہدے ہیں نوافل ہیں, ان سب کا اہتمام, تقویٰ طہارت اخلاق درست کرنا, اپنے ظاہر اور باطن کو درست کرنا, اخلاق کی جو خرابیاں ہوتی ہیں وہ جو ہے خراب اخلاق کو چھوڑ دینا, گندی زبان کو چھوڑ دینا, گندی ذہنیت کو چھوڑ دینا, گندے اعمال کو چھوڑ دینا, نہیں چھوڑ رہے تو چھوڑنے کی کوشش کرنا, اور نہیں چھوڑ رہے تو پوچھنا کہ بھائی یہ کام میں غلط کا عادی ہو گیا ہوں اس کو چھوڑنا چاہتا ہوں کیسے چھوڑوں, اس میں تربیت دینا, نماز میں سستی ہو رہی پوچھنا, روزے میں سستی ہو رہی پوچھنا, اور پھر اس سستی کو دور کرنا, اس کی سزا لینا. پہلے کے بزرگوں نے دین کہا یہ تھا کہ جب کوئی سستی ہو جاتی تھی تو اتنی سخت سزا دیتے تھے کہ عمر بھر کے واسطے دل غلطی نہیں ہونا. یہ سنایا تھا, یہ قصہ یاد ہوگا آپ کو, اور خواجہ بنے دن چشتی رحمۃ اللہ علیہ اتنے بڑے بزرگ گزرے ہیں. جو بڑے لوگ ہوتے ہیں اللہ تعالیٰ کا معاملہ بھی ان کے ساتھ ویسے ہی رہتا ہے, جو ایسا رہتا ہے اس کو تنبیہ نہیں کی جاتی, جو بڑے ہوتے ہیں ان کو تنبیہ کی جاتی. مقربہ پیش بول ہے حضرت سفیان ثوری رحمۃ اللہ علیہ کے بارے میں آتا ہے کہ حضرت سفیان ثوری ایک مرتبہ مسجد میں داخل ہوئے تو بایاں پیر جو ہے پہلے مسجد کے اندر رکھ دی داخل ہوتا, اور سنت کیا ہے سیدھا پیر پہلے رکھنا, تو آواز آئی وہ بیل بول. میرے کو آپ کو تو کوئی بیل نہیں بولتا, حساب نہیں ہے اتنا, ایک چیز تھوڑے گی نا تنا مت آپ داپ سے کمبا پوجا پوجانے ہم ایک بے اٹھ کے رہے تو کچھ بولیں گے نا. تو وہ ان لوگوں کا ساتھ جو خاص لوگ رہتے ہیں ان خاصوں کے ساتھ شکایت ہوتی, وہ بیٹھ ان کو اللہ کا بیٹھ بولنا اتنا پسند آیا کہ نام ہی بیٹھ رکھ لیا اپنا سفیان ثوری سور مانے بیٹھ, ان کو ہی تمبی ہو گئی. ایسے انتظام خواجہ بنے سے چشتی رحمۃ اللہ علیہ ایک مرتبہ عشاء کی نماز پڑھ کے سو گئے, خواب میں حضور پاک صلی اللہ علیہ وسلم کی زیارت ہو گئی. ان لوگوں کی غلطی بھی کتنی محبوب ہوتی تھی کہ غلطی میں حضور کی زیارت ہو گئی. ہمارے حساب سے غلطی ہو, ہمارے ہزاروں نیکیاں اس پہ قربان. اسی واسطے کہتے ہیں کہ حسنات الابرار سیئات المقربین, ابرار کی جو نیکیاں ہوتی ہیں وہ مقربین کی وہ بھی غلطی میں شمار ہوتی ہے. ہر چیز نہیں ہوتی, وہ بعض چیزیں ایسی ہوتی ہیں. وہاں حضرت چشتی رحمۃ اللہ علیہ سو گئے اور ادھر حضور صلی اللہ علیہ وسلم کی زیارت ہو گئی, اور آپ نے فرمایا کہ ہم سے محبت بھی کرتے ہیں اور ہماری سنت بھی چھوڑ دی. آپ نے حضور نے فرمایا ہم سے محبت بھی کرتے ہیں اور ہماری سنت بھی چھوڑ دی. گھبرا کے اٹھے پسینہ پسینہ, کیا ہوا کیا ہوا کیا ہوا کیا ہوا, آپ سوچ رہے ہیں کوئی چیز یاد ہی نہیں آ رہی, چھوڑتے نہیں تھے کوئی چیز, جان کے تو چھوڑنے کا سوال ہی نہیں تھا, بھولے ہی ہوں گے. تو کیا میں بھولا کیا میں بھولا سوچتے رہے, سوچتے سوچتے خیال آیا کہ وضو کرتے وقت میں وضو کے انگلیوں میں خلال کرنا سنت ہے, وضو کا طریقہ ہے, وضو کی سنت ہے, وضو کی دعا ہے, وضو کے مستحبات ہیں, آداب ہیں. وہ بزرگاں نے بھی سب چیزوں کی رعایت کرتے تھے, تو وہ انگلیوں میں خیال کرنا سنت ہے. اگر ملی ہوئی انگلیاں ہیں تو ضروری ہے, واجب ہے, اگر ملی ہوئی نہیں ہے تو سنت ہے. الگ الگ ہیں تو یعنی اگر پانی پہنچ جاتا ہے تو خیال کرنا سنت ہے, کیونکہ سنت کامل کرنے کے لیے. پانی پہنچا کی نہیں پہنچا کی بول کے نہیں, پہنچ گیا آپ کا اچھا پہنچنا بول کے سنت رہتی. ایک مرتبہ دھونا فرض ہے, اس کے بعد کیا ہے سنت ہے نا. ویسے اگر انگلیاں کھلی کھلی ہیں ایسی تو پانی پہنچ جاتا ہے تو پھر خلال سنت ہے, اور اگر انگلیاں چپکی ہوئی ہیں جیسے کھیت ویت میں کام کرتے کرتے ہو جاتا ہے بعض وقت, تو پھر خلال واجب ہے. اس لیے کہ اگر اندر پانی نہیں پہنچا تو وضو نہیں ہوگا, تو سنت چھوٹ گئی. اب حضور صلی اللہ علیہ وسلم چونکہ شکایت کر دی ہے تو وہ اپنی نماز کا اپنے وضو کا کیا اعتبار کرتے, تو وضو دوبارہ کیے پورے سنتوں کے ساتھ آداب کے ساتھ, پھر اس بعد نماز دوبارہ پڑھے. آگے وضو بھی ہو گیا نماز بھی ہو گئی, مگر ان کے حساب سے نہیں ہوئی تھی, پوری نماز دوہرائی. اس کے بعد لکھا ہے کہ 6 مہینے تک روزانہ 100 رکعت نفل سزا کے طور پر پڑھتے تھے تو بھلا کیسا ہو, تجھے بھول کیسا ہوئی. تو جو 6 مہینے تک روزانہ 100 رکعت نماز نفل پڑھیں گے وہ بھی کتنی, وہ بھی بھول پہ جان بوجھ کے بھی غلطی نہیں ہوئی اور خیال بھی نہیں آیا, اس بھول پر جو اتنی سزا سزا دیں گے تو بتاؤ کیسے. کیونکہ نفس کی ایک عجیب شرارت ہوتی ہے میرے دوستوں کہ اگر ہم اس کو سزا نہیں دیے, اس پہ سختی نہیں کرے, اس پہ زیادتی نہیں کرے, نہیں مانتا ہوں. دوسروں کو کنٹرول کر لینا دبا لینا بہت آسان ہے, اپنے نفس کو دبانا کنٹرول کرنا بہت مشکل ہے. بڑے مودی کو مارا, نفس ہم مارا کو گھر مارا. اس نفس کو کنٹرول کرنے کے واسطے اس کے اندر بے نفسی پیدا کرنا, اس کو یعنی اس کی چلنے نہیں دینا, اس کی کامیابی کیا ہوتی ہے اس کی چلنے نہیں دینا. اسی وجہ سے کیا ہے کسی کو مشکل بناتے تاکہ اپنے نفس کی فلاحیت ہو جائے, ہم کچھ بھی نہیں صاحب آپ سب کچھ ہے بولیے کیا بولتے ہیں, آپ جو بولتے وہ کرتے ہیں. جو امیر کی اطاعت کرتا ہے وہ اللہ کے رسول کی اطاعت کرتا ہے, جو اللہ کے رسول کی اطاعت کرتا ہے وہ اللہ کی اطاعت کرتا ہے. امیر بنا لیے اپنا, بڑا بنا لیا اپنا, مشکل بنا لیے اپنا, پیر بنا لیے اپنا, ہاتھ میں ہاتھ دے دیے ان کو, اور ان کی سرپرستی میں پھر اپنے آپ کو لے کے چلنا. صراط الذین انعمت علیہم میں صراط المستقیم بول کے صراط الذین, بڑا عجیب راز ہے یہاں پہ, سیدھا جگہ سیدھے راستے پہ چلا دیجیے. پھر اس کے بعد بولے انعام علیہم کے راستے, جن پر انعام ہوا ان کا, تو اس کا مطلب ایک اور بھی ہے, ذرا تھوڑا باریک ہے, میں امید کروں گا کہ آپ سمجھیں گے اس کو
और गलत फहमी में नहीं जाएंगे, वो ये कि सीधे रास्ते जो है ना दो रहते, दो किस्म के रहते, सीधे रास्ते भी दो किस्म के रहते। थोड़ा गौर से सुनना, नहीं तो गड़बड़ हो जाएगी। देखो जेल में जो रास्ता जाता वो सीधा नहीं रहता, वो भी सीधा जाता। घर को जो रास्ता बनाते हैं वो भी सीधा रहता है, जेल को जो रास्ता जाता वो बंदा रहता है, वो भी सीधा जाता। तो ये सिराट मुस्तकीम बोलते सिराट लदीना अनअमत अलैहिम, इसलिए है ना सीधा रास्ता बोले तो जन्नत को जाने का भी एक सीधा रास्ता बना हुआ है, जहन्नम को जाने का भी एक सीधा रास्ता बना हुआ है। मगर वो इनाम वालों का नहीं होता, वो गज़ब वालों का है, अदाब वालों का है, सदा वालों का है। मगर जो उस रास्ते पे चलेगा वो भी सीधा ही है, मगर वो कौन सा सीधा है? वो ऐसा सीधा है कि वो सीधा जहन्नम में जाता, सीधा गले में पड़ता आदमी। बोली में जाने का रास्ता भी सीधा रहता ना, मतलब घर में जाने का भी सीधा रहता, बोली में जाने का भी सीधा रहता। सीधा चले गया तो मैं सीधे रास्ते पे हूँ, बॉडी में गिरा था, मैं सीधे रास्ते पे चला था, फिर बॉडी में कैसे गया? अरे बहुत सीधे रास्ते पे था, मैं तो सीधा रास्ता था। किसका हो तो बॉडी का था, तू घर का समझा। उसको तकमीन ही बोलते, इसी वजह से इसको तशरीह बोलते। जो गुनाम अलैहिम का जो रास्ता है सीधा होना, मगर वो सीधा उनका होना जो इनाम वालों का है, जिन पर इनाम हुआ, जिन पर गजब हुआ, वो रास्ता भी सीधे थे, मगर वो रास्ता बांध ही ले जाता है इनाम की जगह, वो सजा की जगह ले जाता है, जेलखाने का सीधा रास्ता है वो। दूसरे अरमान में बोलूंगा, दूसरे अरमान में ये है कि शैतान भी अपने हिसाब से सीधे रास्ते पे जा रहा है, मगर जाके पहुंचेगा गांव में। अगर शैतान अपने सीधे रास्ते से हट गया, भटक गया तो कहां जाएगा? जन्नत में जाएगा। अगर उन्हें भटक गया तो जन्नत में पहुंच जाता, उन्हें सीधा रास्ता उसका ये है कि उन्हें जहन्नम में जाने का। ये हजरत मोहिउद्दीन इब्ने अरबी रहमतुल्लाह अलैह ने लिखी है तफसीर, और उन्होंने लिखा है कि उमा मिन दाबतिन इल्ला हुवा आकिदुन बिनासियतिहा, नहीं है कोई जानवर मगर अल्लाह पाक उसकी पेशानी को पकड़े हुए हैं और जहां पे उसको जाना है वहां ले जा रहे हैं। उमा मिन दाबतिन, फिर उमा मिन दाबतिन इल्ला हुवा आकिदुन बिनासियतिहा, पेशानी को पकड़ के जहां उन्हें जाना है वाले जा रहे हैं। अबू जहल की पेशानी को पकड़ के जहां उन्हें जाना था लेके गए, अबू जहल की पेशानी को पकड़ के जहां उन्हें जाना था लेके गए। समझ आने बात, हजरत सिद्दीक अकबर रजी अल्लाह तआला की पेशानी को पकड़कर जहां उनको पहुंचाना था करबला में पहुंचा दिया अपने फजल से। हमारे फारूक रजी अल्लाह तआला की हर एक की पेशानी अल्लाह के कब्जे में, हमा मिन दाब्बा इल्ला हुवा आकिदुन बिनासियतिहा, अल्लाह उसकी पेशानी को पकड़े हुए हैं। इन रब्बी अला सिरातिन मुस्तकीम, मेरा रब सीधे रास्ते पर है, क्योंकि जो जिस काबिल है उसको वहां पहुंचाने का है। तो शैतान का सीधा रास्ता सीधा जहन्नम का सीधा डायरेक्ट एक ही रास्ते पे चलता हूँ, इसीलिए आप उससे अच्छी तरह को कभी नहीं कर सकते। हजरत मुहिद्दीन इब्न अरबी रहमतुल्लाह ने फरमाया कि मैं आलम अरवाह में हजरत हूद अलैहिस्सलाम से मिला था, पैगंबरों से उन्होंने अपनी मुलाकात का जिक्र किया है आलम कश में, आलम अरवाह में। तो ये सूरह हूद की आयत है, ये मोमिन दाबत इल्ला हुवा आकिदुन बिनासियतिहा इन्ना रब्बी अला सिरातिन मुस्तकीम। तो मैं उनसे यानी हजरत हूद अलैहिस्सलाम से, पैगंबर गुजरे हैं पिछले जमाने के, उनसे इस आयत का, उन्होंने मुझे इस आयत की तफसीर ये बताई, ये लिखा है उन्होंने कि अल्लाह तबारक व तआला की जो तकदीर होती है, फमिन शकी व सईद, कुछ लोग शकी हैं कुछ लोग सईद हैं, फामल्लजीन शक्कू फिन्नार, जो शकी हैं वो सीधा जहन्नम में जाएंगे, लहू फीहा ज़फ़ीरुन व शहीद, वामल्लजीन सईदू फबिल्जन्ना, और जो लोग सईद करार दिए जाएंगे वो जन्नत में जाएंगे। तो जन्नत में जाने वाले लोगों का जो रास्ता है उनको मुनाम अलैहिम कहते हैं, कि जिन पर इनाम होगा उनका रास्ता जन्नत का होगा। और इसी वजह से गैरुल मग़दूबी अलैहिम वलद्दालीन उसके बाद में, जिन पर अल्लाह पाक का गज़ब हुआ, जो गुमराह हो गए उनका नहीं, क्योंकि उनका रास्ता अगर किस्मत में उनके द्वारा तो गुमराही है, तो वो उसी रास्ते पे चलेंगे, उसमें वो भटकेंगे नहीं, मगर वो पहुंचेंगे थोड़ी जन्नत में, वो जाएंगे जहन्नम में। तो हम ये नहीं बोला कि हमें ठीक हो बिल्कुल, वैसे ही हमें डरते रहना पड़ता है कि भाई बुजुर्गों का रास्ता, सिद्दीकीन का रास्ता, शुहदा का रास्ता, सुलहा का रास्ता, अंबिया का रास्ता, कुरान का रास्ता, हदीस का रास्ता। और ये रास्ता क्या होता है? ये रास्ता फिजिकली नहीं होता, ये रास्ता अमली होता है, एतकादी होता है।
यंग जवान में देखता है तो अपने देखने में एक रास्ता चलता है, सुनता है तो सुनने में एक रास्ता चलता है, बोलता है तो बोलने में एक रास्ता चलता है, कमाता है तो कमाने में एक रास्ता चलता है, खर्च करता है तो खर्च करने में एक रास्ता चलता है। ये रास्ता चलना किस माना में रहता है? अरे भाई सीधे रास्ते से चलना है क्या मतलब? अरे दावत करे तो सही करो, सीधे रास्ते से कमाना मतलब क्या है? जब कमा रहे हैं आप तो सही कमाओ, हलाल कमाओ, हराम मत कमाओ। यहाँ सीधा रास्ता अमल के एतबार से होता है, सीधा रास्ता इंतखाब के एतबार से, ईमान के एतबार से होता है। तो सिरात मुस्तकीम की दुआ अल्लाह पाक ने हमें करने को फरमाया, मगर सिरात मुस्तकीम बोल के खत्म नहीं कर दिए वहां पे, क्योंकि ये दो टाइप के रहते हैं, एक वो जिसमें इनाम होता है, एक वो जिनमें गजब होता है अल्लाह पाक का। तो गजब वाला रास्ता नहीं चाहिए, दलालत वाला नहीं चाहिए, क्योंकि उसका एंड उसका अंजाम अच्छा नहीं। इनाम वालों का रास्ता चाहिए, और अल्लाह ने कुरान पाक को बता दिया कि वो इनाम वालों का रास्ता क्या है। इसलिए हम सीधे साधे मुसलमानों का काम क्या है कि जो अपने बड़े बुजुर्ग हैं, उलमा हैं, और जो अपने बड़े बुजुर्ग हैं, मुर्शिद हैं, पीर हैं, जो कुरान हदीस के पाबंद हैं, बस उनको पकड़ लेना और जैसा बोले वैसा लेके चलते जाना। तो उसमें होगा ये कि जो अनवार और बरकत और जो रूहानी और जो ताल्लुक मानदार का पाक ने उनको अता फरमाई, उनके तुफैल से, जैसे उनको उनके बड़ों के तुफैल से मिलता, ऐसे हमको इनके तुफैल से मिलता है। एक सिलसिला है जो कयामत तक चलेगा, कयामत तक जितने इंसान आएंगे अल्लाह तबारक व तआला उनको नवाजेगा, उनकी नस्लों को नवाजेगा। हमारी हिफाजत, हमारी नस्लों की हिफाजत इसमें है, अपने बड़ों के साथ होके चलना और अपने बड़ों से पूछ पूछ के चलना और कुरान हदीस के रास्ते को मालूम कर करके चलते जाना। सुन्नत क्या है इसमें, सहाबा किराम का तरीका क्या है इसमें, और ये अल्लाह बुजुर्गान दीन का तरीका क्या है इसमें, उसके अंदर भी बहुत मिसकंसेप्ट किया हुआ रहता है। बुजुर्गान दीन के तरीके में लोग बोल देते हैं बुजुर्ग का मगर होता नहीं, बहुत लंबा जमाना चले आता ना, तो जैसे जमीन के प्लाट में झगड़ा जाता ना कि ये प्लाट उनका है कि उनका है कि बोल के, तो ऐसे बात बात तरीके ऐसे चल पड़ते हैं कि लोगों को मिसअंडरस्टैंडिंग हो जाती है। तो अल्लाह ताला फिर हर जमाने में उलमा किराम को ये तौफीक अता फरमाते हैं कि वो सही कर देते हैं, ये हुजूर वाला रास्ता, ये बुजुर्गान दीन वाला रास्ता, ये सहाबा वाला रास्ता, ये अभी अल्लाह वाला रास्ता, ये सिद्दीकीन वाला रास्ता, ये शुहदा वाला रास्ता, उस रास्ते की वजाहत कर दी जाती है। इसलिए कुरान हदीस की रोशनी में जो तरबियत का सिलसिला चलता है, उस सिलसिले से आदमी वाबस्ता होकर अपने आप को लगाए रखे, एक वक्त जरूर आएगा कि जब अल्लाह तबारक व तआला इस बंदे से अपनी महबूबियत वाला ताल्लुक फरमाकर उसको एक जज बता फरमाएंगे, बुराई का खासा अता फरमाएंगे, अपना कुर्ब अता फरमाएंगे, अपनी नजदीकी रजा अता फरमाएंगे। इसमें बिल्कुल जाहिल से जाहिल, आलिम से आलिम, अमीर से अमीर, गरीब से गरीब, मर्द सबको अल्लाह पाक ने रास्ता खुला हुआ रखा है। नबूवत का रास्ता बंद है, हुजूर पाक सल्लल्लाहु अलैहि वसल्लम खातिम नबी हैं, आपके बाद कोई नबी नहीं आएगा, लेकिन विलायत का रास्ता खुला हुआ है कि जिस वली के रास्ते पे चलना चाहो चल सकते हो, और उसका कोई मर्तबा बंद नहीं किया अल्लाह पाक ने, अब क़यामत तक वो दरवाजा खुला रहेगा। ये अल्लाह पाक की मेहरबानी है, इसलिए सूरह फातिहा पढ़ने को फरमा दिया जाता है, फिर उसके बाद उसकी अमल की शक्ल दुनिया में अल्लाह पाक सामने लाते हैं ताकि बुजुर्गान दीन की बातों को सुनने और उन पर अमल करने का एक जज्बा आदमी के अंदर हो। बहुत खुशी की बात है कि आप माशाल्लाह नौजवानों ने, महिला ने इस बात का एहतमाम किया और अच्छे खासे अखराज भी बर्दाश्त किए, भागदौड़ भी की, फिर अभी बेचारों को बारिश की वजह से तकलीफ भी हुई, लेकिन इस दीन की मोहब्बत की बात है और ये अल्लाह से मोहब्बत की बात है, सिलसिले से मोहब्बत की बात है कि जमा होकर अल्लाह की बात सुनना, अल्लाह के नबी की बात सुनना, बुजुर्गों की बातें सुनना, इससे दुनिया में भी बरकत है। इसमें पैसा लगा तो ये मत समझो कि पैसा लग गया, नहीं, इसमें बरकतें हैं, जो अल्लाह के रास्ते में खर्च होता है इसमें बरकत। मस्जिद में पैसा लगा ये बोलेंगे थोड़ी कि वो पैसा बर्बाद हुआ, मदरसे में पैसा लगा तो पैसा थोड़ी जाया जाता है, सस्ते में पैसा गया तो पैसा थोड़ी जाया जाता है, वो तो अल्लाह पाक के पास जाता है और अल्लाह पाक के रास्ते में लगे हुए पैसे को हदीस शरीफ में आता है कि यूरोपी सदकता कमा यूरोपी आदम खुलू बहु, तुम में से एक एक के सदके को अल्लाह पाक ऐसे पालता है जैसे तुम अपने जानवर के बच्चे को पालते हो प्यार से, फिर उसको बढ़ा के एकदम कल क़यामत में वापस फरमाएगा। तो एक एतबार से दुनिया में भी बरकतों का और खैरात का, रहमतों का एक रास्ता है। उसके साथ साथ जितना दीनी शोर, जितनी दीनी फहम, जितना मारिफत, जितना अल्लाह तबारक व तआला का ताल्लुक, जितना अल्लाह के हबीब का ताल्लुक आएगा, उनकी इत्तेबा का जज्बा आएगा, उनकी पैरवी करेंगे, नमाजें पढ़ेंगे, रोजे रखेंगे, ज़कात देंगे, हज करेंगे, हलाल कमाएंगे, हराम से बचेंगे, हुकूक अदा करेंगे, बड़ों के हुकूक पहचानेंगे, छोटों के हुकूक पहचानेंगे, माँ बाप के मर्तबे को पहचानेंगे, उनसे इज्जत से पेश आएंगे, बच्चों के हुकूक पहचानेंगे, उनकी अच्छी तरबियत करेंगे, फिर आप देखिए कि किस तरीके से अल्लाह पाक दीन दुनिया और दुनिया और आखिरत दोनों चमका देंगे और दोनों में हम कामयाब और सुरखुरु हो जाएंगे। और अल्लाह शानो नवाजने में मेरे दोस्तों किसी को भी नवाज देते हैं, किसी को भी नवाजते हैं, वहां बेहैसियत और हैसियत का ये हिसाब नहीं है जो दुनिया वालों के पास होता है।
بلال حبش کے تھے لیکن اللہ پاک نے حضور پاک صلی اللہ علیہ وسلم کے مؤذن ہونے کی سعادت عطا فرما دی. اب سے کہتے ہیں کالے کلوٹے غلام تھے, سو شکل صورت بھی صحیح نہیں تھی, پیسے والے بھی نہیں تھے اور غلام تھے, لیکن ایمان لے آئے, سرکار کے غلامی میں شامل ہو گئے, دامن پکڑ لیے. حضور پاک صلی اللہ علیہ وسلم جب جنت میں تشریف لے جا رہے تھے تو فرمایا کہ بلال میں نے تمہارے چپلوں کی چاپ جنت میں سنی ہے, چپلوں سے چلنے کی جو چاپ ہوتی ہے اس کی آواز مجھے جنت میں آئی. حضور پاک صلی اللہ علیہ وسلم کو آگے کا پیچھے کا سب کھل جاتا تھا بعض مرتبہ, تو وہ جو جانے والے ہیں کل قیامت میں وہ حضور پاک صلی اللہ علیہ وسلم کو پہلے سنائی دے دیا تھا, عبدالرحمن ابن عوف کو جنت میں داخل ہوتے ہوئے دیکھ لیا تھا. وہ ایک مقام ہے, اس کو ہوتا یہ ہے کہ اس میں ٹائم بیچ میں سے ہٹ جاتا ہے, اگلا پچھلا سب ایک ہو جاتا ہے. زمانے کے اندر ایک خاص بات ہے, وہ زمانہ بزرگوں کے ساتھ میں عجیب عجیب قسم کا ہو جاتا ہے. ہمارے ساتھ یہ ہے کہ کچھ ٹائم پیچھے کا کچھ ٹائم آگے کا, بزرگوں کے ساتھ یہ تھا کہ بزرگوں کی ایک قسم ایسی بھی رہتی کہ ان کے پاس زمانہ دینا بھی سمٹ جاتا ہے. حضرت علی رضی اللہ تعالیٰ عنہ قرآن شریف پڑھنا شروع کرتے تھے کب, جب گھوڑے میں بیٹھنے کے لیے پیر اپنا رکھتے تھے, لگام میں اپنا پیر رکھ کے اٹھتے تھے اور اس کے بعد میں دوسری لگام میں پیر رکھ کے بیٹھنے تک پورا قرآن شریف پڑھتے تھے. جتنی دیر میں ہم زبان اللہ ستر اللہ آدھا وما کندہ رہو وہ قرآن پڑھتے ہیں, اتنی دیر میں حضرت علی رضی اللہ تعالیٰ عنہ پورا قرآن شریف پڑھتے ٹائم جو ہے ہٹ جاتا وہاں سے. حضور پاک صلی اللہ علیہ وسلم معراج میں تشریف لے گئے تو ٹائم ہٹ گیا تھا, آگے پیچھے سب ایک ہو جاتا وہاں, وقت نہیں ہے میں نے وہ مضمون تھوڑا سا میں سنا تھا آپ کو, لیکن ایک بات ہے اس میں ہوا یہ کہ حضرت بلال رضی اللہ تعالیٰ عنہ نے حضرت بلال رضی اللہ تعالیٰ عنہ کے دوتوں کی جو چاپ ہوتی ہے وہ حضور صلی اللہ علیہ وسلم نے جنت میں جب معراج میں آپ سیر کے لیے تشریف لے کر جنت دیکھنے کے لیے گئے تو وہاں آپ نے سنی تھی, آ کے بیان کیا. اور پھر یہ بھی فرمایا کہ بلال کیا خاص کام کرتے ہو کہ مجھے یہ چیز دکھائی گئی, فرمایا اللہ کے رسول صلی اللہ علیہ وسلم میں تو کوئی ایسا خاص کام نہیں کرتا, صرف ایک بات ہے کہ ہمیشہ باوضو رہنے کی کوشش کرتا ہوں اور اس کے ساتھ جیسے ہی وضو کرتا ہوں تو اس کی چھوٹی سی عبادت کر لیتا ہوں, جس کو تحلیت الوضو کہتے ہیں. اپنے پاس وضو کرنے کے بعد اگر مسجد میں آپ نہیں پہنچے تو سنت میں نہیں پڑھنا ہے کوئی دوسرا کام تو تحلیت الوضو کے دو رکعت پڑھ لیے. جیسے ہی وضو کرتا ہوں تو وضو کر کے تھوڑی سی عبادت وضو کے شکریہ میں کر لیتا ہوں, اور ہمیشہ جب وضو ٹوٹ جاتا ہے تو وضو کر لیتا ہوں اور کوئی اسپیشلٹی تو نہیں دیکھتا ہوں اپنے اندر, یہ چیز کا اہتمام کرتا ہوں. آپ صلی اللہ علیہ وسلم فرمایا کہ بلال بس یہی بات ہے جس کی وجہ سے اللہ پاک نے تم کو یہ مرتبہ دے دی, بتاؤ ہمیشہ بابر رہنا کتنا بڑا کام ہے, جاہل کا, غریب کا, امیر کا, گاؤں والے کا, دیہاتی کا, کھیت میں کام کرنے والے کا, مزدوری کا کام, کس سب کے لیے بھی بار بار مسجد میں آنا جانا, کثرت القطاع المساجد, انتظار الصلاۃ بعد الصلاۃ, ایک نماز کے بعد دوسری نماز کا انتظار کرنا, اسباب الوضوء والمکارم, باوجود ناگواری کے وضو کامل کرنا, چھوٹے کام ہیں, بڑے کام تو ہیں اپنی جگہ پر, لیکن جو باتیں میں بتا رہا ہوں ان پر بڑے مرتبے ہیں. وضو اچھا کرنا, نماز کے انتظار میں رہنا ذہنی طور پر, کیونکہ جو آدمی اچھا مسلمان نہیں ہوتا اس کو نماز مصیبت ہے, جو اچھا مسلمان ہوتا اس کو نماز شوق ہے. اثر زور پڑھ لینا, اثر پڑھیں گے, اثر کا وقت آتے اثر پڑھوں گا اللہ میاں, اثر پڑھتے اثر مغرب کا وقت آتے اللہ میں مغرب پڑھوں گا, مغرب پڑھتے اللہ میاں عشاء کا وقت آتے عشاء پڑھوں گا. ایک ہے ذہنی انتظار اور ایک ہے فزیکلی انتظار, کہ ٹائم اگر ہے تو بیٹھ جانا, اثر پڑھ کے ذکر کرتے ہوئے تسبیح پڑھتے ہوئے بیٹھ کے مغرب پڑھ کے جائیں گے, مغرب پڑھ کے عشاء پڑھ کے جائیں گے, وہ بھی انتظار اسی میں شامل ہے اور ذہنی انتظار اسی میں شامل ہے. اور بار بار آنا جانا, جس سے دوستی ہوتی ہے اس کے بعد آدمی بار بار آتا جاتا ہے, تو مسجد میں بار بار آنا جانا, اچھا وضو کرنا, مسجد میں بار بار آتے جانا اور ایک نماز کے بعد دوسری نماز کا انتظار کرنا, مطلب کون سا مشکل کام. اس پر حضور پاک صلی اللہ علیہ وسلم نے کیا فرمایا, اللہ ادلکم علی ما یمحو اللہ بہ الخطایا ویرفعو بہ الدرجات, کیا میں تم کو یہ بات نہ بتا دوں کہ اللہ پاک اس چیز سے گناہ معاف فرماتے ہیں اور درجات کو بلند فرماتے ہیں. پھر اس کے بعد آپ نے یہ باتیں فرمائی, چھوٹے اعمال میں بڑے بڑی, کیونکہ ولایت جو ہے اللہ تعالیٰ کا جو تعلق ہے, آپ جتنا زائد تعلق پیدا کرنا چاہتے ہیں اتنا آسان ہے, جتنی عقل ہے اس کے حساب سے, اس کے حساب سے بہت عقل ہونا بھی ضروری نہیں, بلکہ بعض مرتبہ آدمی عقل کے اعتبار سے بہت معمولی ہوتا ہے لیکن اللہ پاک اس کے اعتبار سے اس کے ساتھ معاملہ کرتے ہیں. حضرت موسیٰ علیہ السلام کے زمانے میں ایک چرواہا تھا, بکریاں چراتا تھا, بالکل گاؤں دیہات کا تھا, عقل وقل زیادہ تھی, پڑھا لکھا نہیں تھا, سمجھدار نہیں تھا, بیٹھا ہوا تھا پہاڑ میں, مگر اللہ کی محبت میں دیوانہ تھا, سچی محبت تھی اللہ سے, اللہ کا عاشق تھا. اب ایک دن بیٹھے بیٹھے پتھر کے پاس بول رہا, اللہ میاں پتا نہیں کہ کتنے دن وہاں نہا کے اگر تو میرے کو مل گیا تو خوب لگڑ لگڑ کے پیٹ میں لاتا تھا, کتنا میل جڑ گیا نہیں معلوم, تیرے سر میں بالا میں سب جوا پڑ گئے ہوں گے, اگر تو میرے کو ملا تو تیرے بالوں میں کنگھی کرتا تھا, اس میں سے جوا نکالتا تھا,
یہ کرتا تھا ایسا بول لے کے بیٹھا ہوا ہے. موسیٰ علیہ الصلوۃ والسلام ادھر جنگل میں سے جا رہے ہیں, ویسے موسیٰ جلالی, موسیٰ نہ موسیٰ علیہ السلام کا نام سنتے جلال تصور میں آتا, وہ غصے لیتے رہے. اب وہ سنے انہوں ایسا بول رہا وہ غصے میں آ گئے, پھر وہ آدمی کہیں گے کہ اللہ میرے کو, اللہ میرے کو ایسا بولتا, اللہ تعالیٰ میرے ہوتے, اللہ تعالیٰ کو بارہ بچیاں پڑھتے, ان کو بارہ ہیں, بڑا غصے میں آئیے, بےبودا بات ہے, تو کفر کی بات ہے, اس سے تو اللہ ناراض ہو جاتے ہیں. اب جیسے ہی بولے ناراض ہو جاتے ہیں, تو اتنا عاشق تھا وہ کہ اللہ کی ناراضگی سن کے برداشت نہیں کرا, چلانا رونا شروع کر دیا اور چلاتے روتے ہوئے بھاگ جنگل کے اندر نکل گیا. آگے موسیٰ علیہ السلام کے پاس میں وہی آ گئے, ارے موسیٰ اپنے حساب سے اس کو بھی دیکھ رہے, اس کی عقل الگ ہے تمہاری عقل الگ ہے, تو برائے فصل کر دے نامدی, نہیں برائے فصل کر دے نامدی, تم ملانے کے واسطے آئے کہ توڑنے کے واسطے آئے, اچھا خاصے کو اڑا دے رہے تم میرے سے. بھائی انہیں اپنی مار اپنے حساب سے اپنی فرینڈ کے اعتبار سے میری تعریف میں میرے ساتھ اپنی محبت جتا رہا ہے, مجھے بہت پیارا لگ رہا تھا اس کا یہ کہنا, اگرچہ کہ میں سبحان ہوں ان تمام باتوں سے, مجھے یہ سب چیزیں نہیں لگتی, مگر اس کا پیار, اس کی محبت, وہ اس کے اپنے فرینڈ کے اعتبار سے وہ بول رہا تھا. جاؤ اس کو فوراً جا کے اس کو منا کے لاؤ, موسیٰ علیہ السلام اس کے پیچھے بھاگ رہے ہیں, انہیں سمجھ رہا مارتے جائیں گے, انہیں آگے جا رہا ہے اس کے پیچھے جا رہے ہیں. آخر اس کو پکڑ کے ملنا سیما جت کر کے بولے نہیں میرے کو اللہ کے پاس سے وہی آئی ہے, میں تجھے نہیں میں نے تجھے غلط بات کہی, بس تو جیسا ہے اپنے حساب سے, اللہ تعالیٰ تجھ سے ناراض نہیں ہے, اللہ تعالیٰ تجھ سے کچھ ہے. اور ظاہر ہے کہ اللہ ناراض سن کے بہت زیادہ بےچارا غمگین ہو گیا تھا کہ اللہ میرے سے ناراض ہو گیا تھا, میرے پاس ہے کیا گیا بول کے, تو پھر اس کو خوشخبری دی گئی. تو یہ اللہ پاک کا نظام ہے کہ گاؤں دیہات کا آدمی بھی, شہر کا آدمی بھی, پڑھا لکھا بھی, بے پڑھا لکھا بھی, اور کھیتی باڑی کرنے والا بھی, محنت مزدوری کرنے والا بھی, اور امیر بھی اور غریب بھی, اور مرد بھی اور عورت بھی, اور جوان بھی اور بوڑھا بھی, اجڑ بھی, کالا بھی, گورا بھی, سب کو اللہ نے چانس دیا ہوا ہے. انسان بنانے ہی بہت بڑی بات ہے, انسان بنا دیا, بہت انسان بنا دیا, کس شکل صورت کا, کس گھر میں, بس اب معرفت حاصل کرنے کا راستہ ہے. تو اگر ہم اہدنا صراط المستقیم, صراط الذین انعمت علیہم پڑھتے ہیں اور اس کے ساتھ میں اس راستے پر چلنے کی محنت کرتے ہیں, آپ دیکھیں گے کہ اللہ تبارک و تعالیٰ کیسے کیسے اولیاء پیدا فرما دیں گے, اور ہمارے نسلوں میں پتا نہیں اللہ پاک کس کو ولی پیدا کر دے, کیونکہ ولی کس کے پیٹ میں آئے گا کچھ بول نہیں سکتے, اور یہ اللہ کس کے پیٹ میں آئیں گے کچھ بول نہیں, ان کے پاس لوگوں کے بھیجنے کا سٹ اپ الگ الگ ہے. بالکل وہ اچھے سے اچھے گھر میں بعض بہت برے کو بھیج دیتے, جیسے نوح علیہ السلام کے گھر میں کنعان کو بھیج دی, اور برے سے برے گھر میں اچھے کو بھیج دیتے, جیسے آدم کے گھر میں ابراہیم علیہ السلام کو بھیج دی. اچھی جگہ پیدا ہو کے, اچھی جگہ پیدا ہو کے اچھے حالات میں رہ کے بھی آدمی برا رہتا, مگر تو برا برا آیا تھا انہیں, ایسا ہوتا ہے. اس وجہ سے یہ نہیں معلوم ہے کہ کس کے گھر میں کون ہے,
جنریٹر چالو کرے سر,
چل ہی رہا تھا. اچھا ٹھیک ہے, بس اتنی بات کرتے ہیں, بس بزرگوں کی بات سنیے, آپ نصر کے بعد مغرب کے بعد نماز کے واسطے تیاری کر لیجیے 5 بجے. اللہ پاک مجھے اور آپ کو سب کو عمل کی طرف سے بتاؤ.